नमस्कार रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा कार्यक्रम खुल्ला मञ्च लिएर हामी आइसकेका छौं। मध्याहको 12 बजिसकेको छ अनि आज पनि हामी लगातार 3 घण्टा तपाईसँगै रहनेछौं अनि यसबीचमा विभिन्न विषयवस्तुहरूमा कुराकानी गर्नका लागि आएकी छु म प्रमिला मानन्धर
र म दुर्गा कार्की। आज कार्यक्रम खुल्ला मञ्च यहाँलाई थाहा छँदैछ आज मंगलबार। आज हामीले उपत्यकाका विभिन्न सार्वजनिक खुल्ला ठाउँहरूको संरक्षण तिनीहरूको अवस्थाका बारेमा जानकारी लिने क्रममा आज हामी भक्तपुरतिर लाग्छौं। भक्तपुरमा रहेका सार्वजनिक खुल्ला ठाउँहरूको संरक्षण कसरी भइरहेको छ भन्ने बारेमा आज हामीले यसबारेमा छलफल गर्नेछौं, जानकारी दिनेछौं। यो कार्यक्रम आज हाम्रो यो डेढ़ घण्टाको बसाईमा हामीसँग सहकारी गर्ने संस्थाहरू छन्
इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आई म्याप, फोर्ड फाउण्डेशन र सोशियल साइन्स भा अनि यी संस्थाहरूसँगको सहकार्यमा हामी यो कुराकानी आज पनि अगाडि बढ़ाउँछौं। र आज यहाँलाई जानकारी गरायौं हामी भक्तपुरका सार्वजनिक खुल्ला स्थलहरू पोखरीहरूको संरक्षणका बारेमा कुरा गर्छौं अनि यसबीचमा तपाईँको मनमा पनि केही कुराहरू छ यसै यो भक्तपुरमा रहेका खाली ठाउँहरूलाई लिएर भने तपाईँ हाम्रो टेलिफोन सम्पर्कमा आउन सक्नुहुन्छ, हाम्रा अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर हो 5528091 र 5542245 यी दुवै फोन नम्बर खुल्ला छन् अनि हामी अहिले कुराकानी गर्नतर्फ नै लाग्छौं। हामीले लिइरहेका छौं भक्तपुरका सार्वजनिक खुल्ला स्थानहरू बारेको यो बहसमा हामीलाई साथ दिनका लागि पूर्व प्रमुख हुनुहुन्छ भक्तपुर नगरपालिकाका
हजुर प्रेम सुवाल, यहाँलाई हाम्रो स्टुडियोमा आइसक्नु भएको छ, स्वागत छ कार्यक्रममा।
हामीले यो भक्तपुरका खाली ठाउँहरूको खुल्ला स्थानहरूको त्यो पनि सार्वजनिक खुल्ला स्थानहरूको कुरा गर्दा सबभन्दा पहिला सिद्ध पोखरी याद आउँछ। यो सिद्ध पोखरीको अहिले हामीले जब कुरा गर्छौं नि होइन संरक्षणको अवस्था वा सिद्ध पोखरीकै अवस्था पूर्व प्रमुखका नजरले हेर्दाखेरि कस्तो छ, एकदम चित्त बुझ्द छ वा अप्ठ्यारो अवस्थामा छ?
सिद्ध पोखरी 300 भन्दा बढी पुरानो सम्पदा हो,
300 वर्ष पुरानो,
हजुर 300 वर्ष भन्दा बढी पुरानो सम्पदा हो र यो झण्डै राणा शासनको कालभर र त्यसपछि पञ्चायत कालभर यो अलिकति मान्छे जान नमिल्ने गरी संरक्षण नभइरहेको थियो र जब बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो र हामी नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू भक्तपुर नगरपालिकामा निर्वाचित भइसकेपछि हामीले भक्तपुरको मठ मन्दिर पोखरी इनार ढुङ्गे डाँडा मर्मत र सम्हार गर्ने क्रममा हामीले सिद्ध पोखरीलाई अब संरक्षण गर्नुपर्छ, यसको जीर्णोद्धार गर्नुपर्छ भनेर 2052-53 सालमा यसलाई संरक्षण गर्ने काम शुरू गर्यौं र पहिलेको अवस्था भन्दा पहिले त्यहाँ मान्छे पस्न अप्ठ्यारो, त्यो पोखरी घाँसको मैदानको रूपमा थियो, पानी थिएन र जब हामीले संरक्षणको कार्यक्रम शुरू गर्यौं र स्थानीय युवाहरू विशेष गरी 15-17-16 नम्बर वडाका युवाहरूले समेत हामीले यसलाई संरक्षण गर्नुपर्छ, नगरपालिकाको नेतृत्वमा हामी स्थानीय जनता अगाडि बढ्नुपर्छ भनेर 1953 सालमा घाँस उखेल्नेदेखि अनि वरिपरिको पर्खालको मर्मत गर्ने र त्यसपछि पानी ल्याउने, पानीको लागि उत्तरतिर सिद्ध पोखरीको उत्तरतिर खासाङ खुसुङ खोला छ, त्यो खोलाको पानीलाई पम्पले तानेर हामीले भरेका थियौं र त्यो पोखरीमा
संरक्षणका क्रममा संरचनाहरू पनि बनाउनु भयो तपाईँहरूले, पर्खाल बनाउनु भयो,
पर्खाल र अनि पेटीमा पेभिङ गर्ने र पुरानै शैलीमा त्यसको मेटेरियल्स भन्नाले सिमेन्ट प्रयोग नगर्ने भन्ने थियो त्यति बेला सम्पदा भावनाले, त्यसलाई चुना र अरू मेटेरियल्सहरू राखेर वज्र राखेर हामीले त्यसलाई मर्मत गर्यौं र पुरातत्वको एउटा प्रावधान, पुरानो वस्तुहरू संरक्षण गर्दा जे र जुन चीजले बनेको छ त्यही चीजले जीर्णोद्धार गर्ने भन्ने छ, तर अहिले आएर पुरातत्वले यसलाई चेन्ज गर्यो, अब सिमेन्ट दण्डी आइसकेको हुनाले जस्तो काठ इटा माटोले बनेका मठ मन्दिरहरू पाती पौवाहरू जीर्णोद्धार गर्दा त्यही मेटेरियल्स प्रयोग गर्नुपर्ने बन्दोबस्त थियो पहिलेकोमा, अब आएर पुरातत्वले हामी अब यो नसक्ने भयो र यसलाई चेन्ज गरौं भनेर केही चेन्जहरू पनि गरेको हामी पाउँछौ, सिमेन्ट दण्डीहरू प्रयोग गर्ने पनि ल्याएको छ र यसले हाम्रो मौलिक यो निर्माण प्रविधिमा अब आधुनिक करण हुने सम्भावना देखियो र अब त्यहाँ केही सिमेन्ट पनि प्रयोग हुने सम्भावना छ अबको जीर्णोद्धारमा. हामी अहिले त्यहाँ उत्तरतिरको सिद्ध पोखरी भित्रको पाती जीर्णोद्धार गर्दैछौ, अब लगभग सकिनला र त्यहाँ चारतिर चारवटा पाती र चारवटा गेट छ त्यो सिद्ध पोखरीमा. त्यसपछि अब झनै झनै त्यसको जीर्णोद्धार कार्य सम्पन्न भयो, अब फेरि केही वरिपरिको वातावरण चाहिँ सुधार गर्नुपर्नेछ र बगैंचाहरूको विकास गर्ने, त्यसको लागि पनि हामीले योजनाहरू बनाउँदै अगाडि बढ़िरहेका छौं.
यो सिद्ध पोखरीको जब यहाँहरूले मर्मसम्भार थाल्नुभयो नि होइन, त्यो बेलामा के सोच राखेर यहाँले यो सिद्ध पोखरीको मर्मसम्भार भन्नु यसलाई फेरि पुनर्जीवित बनाउने काम थाल्नुभएको, यो चाहिँ अब हाम्रो धरोहर यसलाई राख्नुपर्छ भनेर र यसको कुनै पनि किसिमले प्रयोग हुनुपर्छ भनेर के सोचाइ राख्नुभएको थियो?
एउटा हाम्रो धरोहर हो भन्ने नै हो यसको जीर्णोद्धार र मर्मतको हाम्रो यो काम कार्य अगाडि बढ्नु. अर्को हामीले यो नगरका मानिसहरूको अब अहिले नै हामी बिहान धेरै मान्छेहरू बिहान मर्निङ वाक गर्नेदेखिको लागि उपयोग भइरहेको छ, दिउँसो पनि त्यत्तिकै मान्छेहरू घुमफिर गर्ने काम भइरहेको छ र साँझ पनि छ. त्यसकारण एउटा घुमफिर गर्ने ठाउँको रूपमा हामीले यसलाई जीर्णोद्धार गर्यौं र अर्को एउटा धरोहरको रूपमा पनि जीर्णोद्धार गर्यौं र हामीले हाम्रा पुर्खाले सिर्जेको कला र संस्कृतिलाई हामीले नयाँ पुस्तासम्म यथास्थितिमा हामीले हस्तान्तरण गर्नुपर्छ र बचाउनुपर्छ भन्ने हिसाबले हामीले यसलाई जीर्णोद्धार गर्यौं.
यसको अहिले प्रयोग मात्रै भइरहेको छ कि दुरूपयोग पनि भएको छ कुनै अर्थमा भन्ने पनि यसको यहाँले विचार गर्नुभएको छ?
अब दुरूपयोगको परिभाषा के हो त्यो हामी सल्लाह गर्नु पर्ला र जहाँसम्म प्रयोगको विषय छ, प्रयोगको विषय चाहिँ हामीले यसलाई बिहान सबैदेखि साँझसम्म स्थानीय बाल वृद्ध युवा सबैले घुम्ने खुल्ला हावा लिने ठाउँको रूपमा अहिले प्रयोग भइरहेको छ.
कहिले कहीँ यो हामी चित्रहरू देख्छौँ सिद्ध पोखरीको बारेमा, हामी जाँदाखेरि एकदमै सुन्दर छ त्यो त छ, तर कहीँ कहीँ हामी सुन्छौँ पनि यो अलिकति दुरूपयोग पो हुन थाले कि कुन अर्थमा भन्दाखेरि यहाँनिर एकदम युवा जोडीहरू गएर परिवारका सदस्यसँग जानेहरूलाई अप्ठ्यारो पो हुन थाले कि, यस्तो खालको गुनासो तपाईँहरूसँग पुगेको छ कि छैन?
यो हाम्रो समाजको प्रतिबिम्ब को रूपमा आएको हो र हामीले समाजलाई नै हामीले राम्रो बनायौं भने र नयाँ पुस्तालाई हामीले कसरी जीवन बाँच्नुपर्छ र कसरी आचरण र व्यवहार गर्नुपर्छ भन्ने कुरा हामीले समाजमा नै देखाउनुपर्छ. त्यो पोखरीभित्र मात्र हामीले नियन्त्रण गरेर हुन्न र त्यहाँ पनि प्रयास गर्नुपर्छ, तर यो समाजको छाया चाहिँ त्यहाँ पर्ने हो र त्यो सिद्ध पोखरीमा हामीले रोक्यौं भने अर्को पोखरीमा अर्को ठाउँमा त्यो सुरु हुन्छ. त्यसकारण हामीले समाजलाई नै कसरी राम्रो आचरणमा विकास गर्ने नयाँ पुस्तालाई भन्ने विषयमा हामी सबै मिलेर त्यसको छलफल गरेर अगाडि बढ्नुपर्ने स्थिति छ. त्यो गुनासो हामी पनि
सुनिरहेछौ.
अघि यहाँले भन्नुभएको थियो नि त्यो जुन शुरूमा संरक्षण नहुँदाको अवस्थामा त्यो खनेर झार एउटा जंगल थियो त्यहाँ र खोलाबाट हामीले पानी तानेर त्यो पोखरी, अहिले त्यो पानी त्यसरी नै त्यहाँ परिवर्तन गरिरहनु पर्छ अथवा त्यहाँ पानी आफै आउने कुनै मूल त्यस्तो छ?
अब हरेक वर्षामा पानी थपिने र हिउँदमा अलिअलि सुक्ने र अब हामीले थप्नु पर्ने परेको छैन र त्यो कन्टिन्युटी अहिले त्यो एउटा चक्रको रूपमा हिउँदमा अलिकति सुक्ने र बर्खामा थपिने बन्दोबस्तले गर्दाखेरि अहिले पानी थप्नुपर्ने स्थिति छैन. कहिले कुनै कुनै वर्ष हिउँदमा धेरै सुक्खा भएको बेला अब त यो वर्ष थप्नुपर्ने हो कि भन्ने हामीलाई लाग्छ, तै पनि बर्खा शुरू भएपछि फेरि पानी थपिने भावनाले अहिले चाहिँ हामीले थपिरहेको छैनौँ.
जस्तो यो 300 वर्ष पुरानो पोखरी त भन्नुभयो, ऐतिहासिक त आफै भइहाल्यो, योसँग कुनै त्यस्तो हाम्रो इतिहास जोडिएको कुनै त्यस्तो संस्कृति जोडिएको केही छ त्यो सिद्ध पोखरीमा?
छ, त्यो पोखरीमा अब पहिलेका राजाहरूले आफ्ना परिवारको शोकको बेला र त्यो शोकबाट मुक्त हुनको निम्ति बनाएको भन्ने कुराहरू हामी सुन्छौं र त्यस्ता केही कुराहरू आउँछ र अब त्यो एउटा किन बनाए भन्ने एउटा त्यति बेलाको भयो, तर अब बनिसकेको त्यत्रो राम्रो सम्पदाको संरक्षण गरेरै अगाडि बढ्नु अहिलेको लागि महत्वपूर्ण हो.
अनि यहाँले अघि जानकारी गराउनु भएको थियो कि जुन बेला यहाँले सिद्ध पोखरी यो पुनर्जीवित बनाउने प्रयास गर्नुभयो त्यो सँगसँगै अरू अरू ढुङ्गे धाराहरू अरू अरू पोखरीहरूको पनि हामीले एकैचोटि गरेका हौं भनेर भन्नुभयो. अरू अरू के कस्ता पोखरीहरूको बारेमा यहाँले बताउन सक्नुहुन्छ?
हामीसँग अब पूर्व नगरको पूर्वदेखि हामीले हेर्ने हो भने कमल विनायकको पोखरी छ, च्यामा सिंहको पोखरी छ, अनि नवदुर्गा निरोको पोखरी छ, त्यसपछि क्वाठण्डोको पोखरी छ, चालिसवटा पोखरी छ, र ती 35-40 अधिकांश पोखरीहरू हामीले जीर्णोद्धार गर्ने काम सम्पन्न गरेका छौं. पूर्वदेखि पश्चिमको सिद्ध पोखरी, अब सिद्ध पोखरीको अझ पश्चिम एउटा सल्लाहारीको ठ्याक्कै टुप्पामै अर्को एउटा रानी पोखरी भन्ने छ, त्यो रानी पोखरीलाई पनि हामीले जीर्णोद्धार गर्नुपर्ने अवस्था छ. त्यो अहिले नेपाली सेनाको रेखदेखमा छ र त्यो सम्पदानी भावनाले हामीले नेपाली सेना सँग सल्लाह सरसल्लाह गरेर त्यो पोखरी रानी पोखरी पनि जीर्णोद्धार गर्ने भनेर हाम्रो छलफल अहिले त्यहाँ जान पाउने अवस्था छैन र अब सेनासँग सरसल्लाह गरेर हामीले यो सम्पदामा जनताको चासो जनताले रेखदेख गर्ने अवस्था सृजना गर्नुपर्छ भनेर नेपाली सेनासँग हामीले छलफल गरिरहेका छौं.
केही समय अगाडि एउटा अभियान जस्तै पनि अगाडि आएको थियो, यो रानी पोखरीमा सबै मानिसहरू जान पाउनुपर्ने अनि त्यहाँ वरपरको पुतली बगैँचामा मानिसहरूले यो साँझ वा बिहानको समय बिताउनलाई पार्क जस्तै हुनुपर्ने भन्ने खालको एउटा यो अभियान जस्तै पनि आएको थियो नि अगाडि.
यो पटक पटक आइरहेको हो यो यस विषय आवाजहरू जनताको, यसको संरक्षण हुनु पर्यो, त्यहाँ मान्छे जाने बन्दोबस्त हुनु पर्यो भनेर, र त्यही अनुसार नगरपालिकाले नेपाली सेनासँग कुराकानी पनि गर्दै गरिरहेको छ र एउटा त्यो दिन आउनेछ जुन दिन मलाई लाग्छ अब यसको एउटा सहमति हुनेछ र त्यो जीर्णोद्धार र त्यहाँ जनताले घुम्ने बन्दोबस्त हुने हामी आशा गर्न सक्छौ.
यसको संरक्षणको लागि अनि जीर्णोद्धारका लागि बजेटमा माग पनि गर्ने भन्ने पनि नगरपालिकाले एकचोटि हामीसँग यो कुरा मान्नु भएको थियो, साट्नु भएको थियो कि यो अहिले संरक्षणको लागि छुट्टै बजेट आउने गर्छ.
अहिलेसम्म यो जीर्णोद्धार कार्यमा नगरपालिकाको आफ्नै आन्तरिक स्रोतको बजेटबाट बन्दोबस्त हुँदै आएको हो र नगर यदि बन्दोबस्त निर्माण गर्ने वातावरण बन्यो भने नगरपालिकाले बजेट छुट्याएर यसलाई काम अगाडि बढाउन सकिन्छ.
रानी पोखरीको कुरा गर्दा एकदम यसको सुन्दरताको बारेमा धेरै चर्चा हुन्छ, हामीले देख्न त देखेका छैनौं होइन, तर त्यसको बीचमा बासुकी नाग छ, सुनको टाउको भएको बासुकी नाग, अनि वरपर पुतली बगैंचा छ, बाहिरबाट पाहुना आउँदाखेरि यति सुन्दर छ यो रानी पोखरी कि पहिला बाहिरबाट कोही पनि पर्यटकहरू वा पाहुना पहिलाको समयमा आयो भने त्यहाँनिर पहिला राखिन्थ्यो भन्ने हामीले सुन्छौं. कस्तो छ त्यो रानी पोखरी, के छ त्यहाँ?
अब रानी पोखरी अहिले जीर्ण अवस्थामै छ र यहाँले जुन उल्लेख गर्नुभएको कुराहरू हामी त्यहाँ देख्न सक्दैनौ, त्यसकारण यसलाई पुनर्स्थापित गरेर यसलाई सफा र जीर्णोद्धार गरेपछि र यो पहिलेकै जस्तै अवस्थामा हामीले ल्याउन सक्छौ, यसैको लागि हामी प्रयास गर्दैछौँ.
बासुकी नाग र यो सुनको टाउको भएको बासुकी नाग अनि
लगिरहेको बगैंचाको बन्दोबस्त छैन र यसलाई हामीले जीर्णोद्धार गर्नुपर्छ भनेर यसै कारण उठाएको हो.
भनेपछि यो रानी पोखरी सेनाले आफ्नो रेखदेख मात्र राख्ने तर संरक्षण नगर्ने काम भइरहेछ अहिले.
अब त्यही भन्नु पर्यो, नेपाली सेना पनि सरकारकै अङ्ग हो, हामी सबै नेपाली जनता मिलेर जीर्णोद्धार गरौं भन्ने हाम्रो कुरा हो. अब एकले अर्कोलाई आरोप प्रत्यारोप गरेर पनि भएन र खास चाहिँ नगरपालिका क्षेत्रभित्रको यस्ता किसिमको पुरातात्विक क्षेत्रहरूको संरक्षण गर्ने जिम्मेवारी नगरपालिका हो, तर नेपालमा ऐन कानूनको बन्दोबस्त अलिक स्पष्ट छैन. जस्तो प्राचीन स्मारक संरक्षण ऐनले यस्ता पुराना कुराहरू पुरातत्व विभागले हेर्ने भन्ने छ, अर्को एउटा गुठी संस्थान भन्ने निकाय छ, गुठी संस्थानले पनि हेर्ने भन्ने छ, त्यसपछि अर्को काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदा संरक्षण कोष भन्ने छ, त्यसले पनि काम गरिरहेछ, अर्को काठमाडौँ उपत्यका अहिले विकास प्राधिकरण भनेर आएको छ, पहिले काठमाडौँ उपत्यका नगर विकास कार्यान्वयन समिति भन्ने, त्यसले पनि काम गर्छ, र यसरी एउटै चीज चार पाँचवटा अफिसले काम गर्ने बन्दोबस्त हाम्रो नेपालमा हुँदाखेरि कहिलेकाहीँ काम पन्छाउने र कहिलेकाहीँ एउटै काममा दोहोरो पनि आउने त्यो भइरहेछ. त्यसैले हामीले नेपाल सरकारलाई कुनै पनि काम स्थानीय निकाय मार्फत स्थानीय निर्वाचित जनप्रतिनिधि मार्फत गर्ने गरी ऐन कानून बन्दोबस्त भयो भने अहिलेको 21औं शताब्दीमा अब काम पन्छाएर देशलाई कमजोर बनाउने बिगार्ने हुँदैन भनेर हामीले सरकारलाई सुझावहरू दिइरहेका छौं र कानून चाहिँ एउटै हुनु पर्यो त्यो स्थानीय निकाय मार्फत यस्ता कामहरू हुनुपर्ने हो भनेर हामीले भनिरहेका छौं।
यहाँसँगको यो कुराकानीलाई हामी केही बेरपछि फेरि निरन्तरता दिन्छौ। हामी अहिले एउटा छोटो विश्रामतर्फ जाँदैछौ र विश्रामपछि फर्कदाखेरि हामी फेरि एकपटक प्रेम सुवालज्यूसँगकै कुराकानी लिएर फर्कन्छौ। उहाँलाई हामी भक्तपुर नगरपालिकाका पूर्व प्रमुख भनेर चिन्छौ अनि उहाँसँग कुनै पनि जिज्ञासा भएमा वा अझ भनौं भक्तपुरका खुल्ला स्थानहरूको संरक्षणमै पनि होइन तपाईँले कुनै सोच छ तपाईँमा भने त्यो सोच उहाँसम्म पुर्याउन सक्नुहुन्छ। फोन नम्बर हाम्रो तपाईँलाई यादै होला
5528091 5542245। तपाईँले हामीसँग आफू घुम्न जाँदाखेरि जुन हामीले सिद्ध पोखरीको नाम लिइरहेका छौं, रानी पोखरीमा त अहिले त्यहाँ आम नागरिक हामी सर्वसाधारण जान पाउँदैनौ, तैपनि त्यहाँका पोखरी त्यहाँ अब हामी दरबार क्षेत्रमा घुम्नको लागि जान्छौं, त्यतिखेर देखेका केही त्यस्ता समस्याहरू तपाईँले पाउनुभयो भने पनि हामीलाई फोन गर्नुहोस्। आज हामीसँग हुनुहुन्छ प्रेम सुवाल, उहाँ हुनुहुन्छ पूर्व प्रमुख भक्तपुर नगरपालिकाका। अहिलेलाई भने छोटो एउटा विश्राम।
नमस्कार, म डाक्टर प्रकाश राज रेग्मी, नेपालको एक मुटु रोग विशेषज्ञ। नेपालमा आज दिन प्रतिदिन मुटुका रोगीहरूको संख्या धेरै नै बढ़िराखेको छ। नेपालीहरू हृदयघात, उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्ट्रोल जस्ता खतरनाक रोगहरूबाट दिन प्रतिदिन धेरै नै संख्यामा पीड़ित भइराखेका छन् र हामीले देखिराखेका छौं कि जवानीमै धेरै नै नेपालीहरूको हृदयघातबाट मृत्यु भइराखेको छ। यसको सम्बन्ध जीवनशैली, खानपान आदिसँग छ। यिनै विषयहरूमा कुरा गर्न र तपाईँहरूलाई मुटुको रोगबाट कसरी बच्न सकिन्छ त, कसरी बचाउन सकिन्छ, कसरी डाक्टर कहाँ जान नपर्ने स्थिति ल्याउन सकिन्छ भन्ने विषयमा कुरा गर्न म प्रत्येक सोमबार बिहान 7:20 बजे रेडियो सगरमाथा मार्फत तपाईँहरूको सामु आउनेछु। मलाई सुन्न नबिर्सनु होला है।
सन् 2017 सम्म सबै नेपालीलाई सरसफाई र खानेपानीको सुविधा पुर्याउने सरकारी लक्ष्य छ।
तर वास्तविकता अझै पनि 1,60,00,000 नेपाली खुल्ला ठाउँमा दिशा पिसाब गर्न बाध्य छन् अनि 55,00,000 मानिसमा खानेपानीको पहुँच छैन।
सरसफाई र खानेपानीको आधारभूत अधिकार प्राप्तिका लागि रेडियो सगरमाथा र वाटर एड नेपालको संयुक्त प्रयास कार्यक्रम सरसफाई र खानेपानीको बहस, साथमा सरसफाई र खानेपानी आयोजना सम्बन्धी जानकारी, खानेपानी अभावको समाधान र विकल्प तथा स्वास्थ्य शिक्षा सम्बन्धी सामग्री पनि। कार्यक्रम सरसफाई र खानेपानीको बहस हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म सुन्न नभुल्नुहोला।
होइन, महँगी पनि कस्तो बढेको, महँगी नियन्त्रण गर्ने कुनै संयन्त्र छैन।
त्यही त, सामान किन्न खोज्यो मूल्य सुझिने हुँदैन, पसलै पछि फरक फरक भाव, यातायातमा पनि सिन्डिकेट।
यस्तो स्थिति हामीले कहिलेसम्म बिहोरी रहने?
व्यापार वाणिज्यको अन्तर्राष्ट्रिय अभ्यास, उपभोक्ता अधिकार, स्वतन्त्र बजार प्रतिस्पर्धा लगायतको जानकारी दिने कुनै कार्यक्रम छैन?
किन नहुनु, यस्तै जानकारी दिन रेडियो सगरमाथा FM 102.4 MHz हरेक शुक्रबार साँझ 7:45 बजे प्रसारण हुने गर्छ कार्यक्रम स्वच्छ प्रतिस्पर्धा।
भूकम्प जहिले पनि जान सक्छ, त्यसैले हामी सधैँ सचेत रहनुपर्छ। भूकम्प जानु अघि यी कुराहरूमा ध्यान दिनुहोस्।
नयाँ घर बनाउँदा भूकम्पीय सुरक्षा उपायहरू अपनाउने, पंखा तस्बिर लगायतका सामानहरू अग्लो ठाउँमा नराखी, नढल्ने र नफस्ने गरी राख्ने, भूकम्प आयो भने के गर्ने भनेर पहिले नै परिवारसँग सल्लाह गर्ने।
भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौ।
साधन ज्ञान सित र भवन संहिताको अधिकतम प्रयोग गरौं।
सार्वजनिक हितका लागि यूएसएडको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट र रेडियो सगरमाथाको संयुक्त अभियान।
कहिलेसम्म जिउँछौ लुकी लुकी केटीहरूको क्रिम लगाए खुलेर जिउ फेरन ह्यान्डसमको साथ
इमामी फेरन ह्यान्डसममा छ अमेरिकन नमुन पेप्टाइड जो कुनै साधारण केटाहरूको फेमस क्रिम हुँदा छ धेरै असरदार थियो
लुकेर होइन खुलेर जिउ इमामी फेरन ह्यान्डसम संसारको नम्बर वन फेमस क्रिम केटाहरूको लागि अब लग्नु होइन बन्नुहोस् हरेक दिन फेरन ह्यान्डसम। नेपाली रेडियो नेपाली आवाज।
I'm not afraid of the dark.
मात्र विश्वासमा रहेको गीतसँगै हामी फर्केका छौं खुल्ला मञ्चमा। र हामीले भर्खरै सुनेको गीतमा प्रकाश श्रेष्ठ र अरू थुप्रै गायक गायिकाको आवाज सुनेका हौं, स्वर सुनेका हौं। यो गीतमा शब्द रचना चेतन कार्कीको रहेको थियो भने संगीत गोपाल योञ्जनको। अनि यो गीतसँगै हामी फेरि एकपटक फर्केका छौं हाम्रा अतिथिसँग। अनि हामी आज प्रेम सुवालका साथ आएका छौं। उहाँलाई हामी चिन्नुपर्दा भक्तपुर नगरपालिकाका पूर्व प्रमुखका रूपमा चिन्छौं। र यो विश्राममा जानुभन्दा अगाडि सुवालजी, यहाँले हामीलाई बताउँदै हुनुहुन्थ्यो कि धेरै निकाय छन् जसले यो सार्वजनिक सम्पत्तिहरूको विशेष गरेर खुला स्थानहरूको संरक्षणमा काम गर्छ। अब यो धेरै निकायहरू भएकोले नै आम एकदम गन्जागोल भएको भन्ने यहाँको विचार के? यो धेरै निकायहरूबीच समन्वय गरेर सबैले राम्रोसँग काम गर्यो भने सबैलाई सजिलो हुने होइन त? हाम्रो व्यवहारमा त गर्ने कामहरू त्यसरी नै देख्छौ नि।
समन्वय गर्नलाई पनि एउटा मूली चाहिन्छ र त्यो भनेको स्थानीय निकायलाई दिनुपर्छ र अरू नेपाल सरकारका कार्यालयहरूले स्थानीय निकायलाई सहयोग गर्ने र नेतृत्व चाहिँ स्थानीय निकायलाई दिने। त्यसो गरेको खण्डमा स्थानीय निकाय भनेको स्थानीय जनता पनि हो र त्यो एउटा निकाय मात्र होइन, स्थानीय जनता पनि हो र स्थानीय सम्पदा स्थानीय चीज भनेको स्थानीय संस्कृति भनेको स्थानीय जनताले नै संरक्षण रेखदेख र यसलाई बचाउने काम गर्ने भावनाले स्थानीय निकायको नेतृत्वमा अरू सरकारी निकायहरूले सहयोगी भूमिका काम गर्ने। अब कति कुराहरू स्थानीय निकायलाई थाहा हुँदैन, नगरपालिकालाई थाहा हुँदैन, अर्को सरकारी निकायले काम शुरू गरिसकेको हुन्छ। जस्तो अब टेलिफोन विद्युत ढलकै कुरा गरौँ र यस्ता विषयहरू कति कुराहरू सड़कको विषय स्थानीय निकायलाई थाहा हुँदैन र काम भइसकेपछि के हो भनेर सोध्न गएपछि यो बाटो बनाउने, यो ढल बनाउने, यो टेलिफोन बनाउन राख्ने, यो विद्युतको पोल टान्ने भनेर त्यस्तो पछि कुरा हुन्छ। त्यो त स्थानीय निकायमा बसेर स्थानीय जनतालाई कहाँबाट कसरी लाने, के गर्ने भन्ने पहिले नै छलफल हुनुपर्ने थियो। त्यसकारण सबै मिलेर गर्ने होइन कि स्थानीय निकायको नेतृत्वमा स्थानीय निकायलाई मूली बनाएर अरूले सहयोग गरेर सरकारी निकायले सहयोग गरेर गरेको खण्डमा यो गन्जागोल
हुँदैन। एउटा मूलीको तल बसेर सहयोगीहरू
हुनु पर्यो। अब यहाँ के छ, सबै मूली आफ्नो आफ्नो अफिसले आफ्नो आफ्नो काम गरिहाल्छ, कसैलाई थाहा दिँदैन। ढलले ढलको काम, सड़कले सड़कको काम, विद्युतले विद्युतको काम, टेलिफोनले टेलिफोनको काम, त्यस्तै अरू निकायहरू हुन्छ आफ्नो काम। अब स्कूल अस्पतालै आफ्नै ढङ्ग आफ्नै लाइफ खोलिहाल्छन् र कुन ठाउँमा के स्कूल चाहिन्छ, के अस्पताल चाहिन्छ भन्ने कुरो त स्थानीय जनता र स्थानीय निकाय हो। स्थानीय जनता भनेको स्थानीय निकाय हो। अब स्थानीय निकायको पनि चुनाव नभएको 10 वर्ष हो, हेर्नुहोस्, यसले चाहिँ प्रजातन्त्रको जग त भट्किसकेको छ। अब प्रजातन्त्र भनेको त सिंहदरबारको पर्खालभित्र मात्र छ, त्यस बाहिर न विकास छ न बजेट छ, त्यो बजेट गएको अनुगमन कसले गर्ने? त्यसकारण स्थानीय निकायको निर्वाचन गरेर अहिलेसम्ममा विकास निर्माणको काम अगाडि बढ़ाएको भए अहिले जति यो भद्रबल भएको त्यो नहुने थियो।
हजुर, जस्तो यहाँले भन्नुभयो नि 4-5 वटा निकायहरू धेरै हुँदा, अस्ति हामीले पनि कुरा गर्दाखेरि सूर्यभक्त साङ्गाछेले पनि यस्तो कुरा गर्नुभएको थियो, यस्ता सार्वजनिक खुला ठाउँहरूको संरक्षणका बारेमा बोलेका छन् 12-13 वटा कानून होइन, र त्यस्तै निकायहरू छन् तर कसैले पनि त्यो एकीकृत भएर गर्न सकिएको छैन, त्यो भएर अलिकति व्यवहारिक जस्तो सार्वजनिक खुला ठाउँहरू भएका छन् भन्ने कुरा गर्नुभएको थियो। र यहाँको पनि त्यही आयो, 4-5 वटा निकाय छन् यहाँ पनि धेरै, जस्तो यहाँ नेपाल मजदुर किसान पार्टीको एकजना हुनुहुन्छ र त्यो नीति निर्माण तहमा बसेर धेरै काम गर्नुभयो यहाँले होइन, संविधान सभामै बस्नुभयो, काम बस्नुभयो, प्रमुख पनि तपाईँ त्यो पार्टीको तर्फबाट हुनुभयो। यो बेलामा तपाईँले यी कुराहरूतर्फ त्यो ठाउँमा, त्यो जुन जनप्रतिनिधिको ठाउँमा चाहिँ कति उठाउनु भयो?
हामीले यो विषय निरन्तर उठाइरहेका छौं र जस्तो 2055-56 सालमा हामीसँग यस्ता विषयमा नेपाल सरकारको तर्फबाट टोली नै आएर भक्तपुर नगरपालिकामा छलफल गर्ने र बुझ्ने काम भएको थियो। त्यति बेला हामीले स्पष्टसँगै यो 5-6-10 थरीको कार्यालयहरूलाई जिम्मेवारी दिएर हुन्न र नगरपालिकालाई, स्थानीय निकाय भएको हुनाले नगरपालिका क्षेत्रभित्रको नगरपालिकालाई नै जिम्मेवारी दिने र यस्तो किसिमको कानून बन्दोबस्त हुनुपर्छ भनेर हामीले राम्रैसँग सल्लाह र सुझाव दिएका थियौं। र अब जहाँसम्म हाम्रो उपस्थिति भनेको, हामी अहिलेसम्म सरकारमा नगएको र प्रतिपक्ष नै बसेर सरकारलाई आलोचनात्मक सहयोग गरिरहेको, त्यसो भावनाले हामीले मेन डिसिजन मेकिङ बडीमा बसेर काम गरेका छैनौं र कानून बनाउने ठाउँमा कानून बनाउनलाई सरकारले प्रेस गर्ने हो, बहुमतले पारित गर्ने हो र हामीले सरकारलाई राम्रो कानून ल्यायो भने समर्थन गर्ने र जनता र देशको हित विपरीतको हो भने यो मिल्दैन है भनेर हामीले विपक्षमा पनि मतदान गरेका छौं। जस्तो अब विपक्षमा मतदानको कुरा गर्ने भने एक दुईवटा हामीले खानेपानी निजीकरण गर्ने कुरा गर्थ्यो हामीले चाहिँ हुन्न भनेर त्यसको विपक्षमा मतदान गर्यौं। किन भन्दाखेरि खानेपानी भनेको मेलम्चीबाट पानी ल्याउने एडिबीले पैसा राख्ने अनि चाहिँ एक बोतल पानीको 20 रुपियाँ जाने स्थिति छ त्यो ऋण र सावा चुक्ता गर्नलाई। त्यसकारण हामीले के भन्यौं नेपाल सरकारले नै लगानी गर्ने विदेशीको ऋणबाट यो मेलम्चीको पानी ल्याउने कुरा नगरौं भनेर हामीले 15 वर्ष अगाडि भनेको अब अहिलेसम्म मेलम्चीको पानी आएन जनतालाई दुःख छ कति 26 किलोमिटर सुरुङ खन्नु पर्दैन भर्खर 2 किलोमिटर सकियो भन्ने कुरा अझ 10-20 वर्ष कहिले आउने हो ठेगान छैन र त्यति बेलासम्म एक बोतल पानीको कति रुपियाँ पर्ने हो त्यो पनि थाहा छैन गरिबले त पानी नै खान नपर्ने स्थिति आउँदैछ। त्यसैले हामीले यस्ता ऐनहरूको हामीले विरोध गर्यौं। अब फोहोर मैलामा पनि अब त्यही छ ठेक्का पट्टा दिने विदेशीले सफा गर्ने त्यस्तो आउँदैछ
हजुर जस्तो अब हामी केन्द्रित हुँदाखेरि हो यहाँहरू प्रतिपक्षमै बसेर अलिकति आलोचनात्मक प्रतिपक्षीको भूमिका यहाँले निभाइरहनु भएको छ। कतिपय अवस्थामा त सरकारमा आउनुभन्दा पनि यहाँहरू प्रतिपक्षमै बस्न धेरै खुशी पनि हुनुभयो र अहिले जस्तो अब भक्तपुरकै कुरा गर्दाखेरि खुला ठाउँहरूको त्यहाँको सार्वजनिक खुला ठाउँहरूको कुरा गर्दाखेरि मन्दिरहरू भक्तपुर दरबार क्षेत्र होइन जस्तो हामीले सुनिरहेछौँ चाङ्गु नारायणको मन्दिर एकदम जीर्ण अवस्थामा छ भन्ने कुराहरू कसरी संरक्षणको त्यो कुरालाई यहाँले त्यो ठाउँमा अहिले प्रतिनिधि हुनुहुन्न तैपनि तपाईँ पहिलाको एउटा जिम्मेवार पदमा बसेर काम गरेको भएको भएर कसरी कस्तो अवस्था छ त्यो भक्तपुरको खुला ठाउँहरूको कुरा गर्दाखेरि।
अब भक्तपुरको खुला ठाउँको बारे छलफल गर्दा यहाँले चाङ्गुनारायणको पनि उठाउनु भएको छ। यो चाङ्गुनारायण भनेको अब काठमाडौँ उपत्यकाको सबभन्दा पुरानो 600-700 वर्ष पुरानो मन्दिर हो लिच्छविकालीन मन्दिर। त्यसकारण यो मन्दिर संरक्षणको लागि हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्षेज्यूले उहाँले संसदमा त्यो वरिपरि बालुवा निकाल्ने काम हुँदा त्यो पहिरो जाने सम्भावना बढेको र बालुवा निकाल्न दिनुहुन्न त्यो खानी बन्द गर्नुपर्छ यो के चाङ्गुनारायणको मन्दिर संरक्षणको लागि यो सब काम रोक्नु पर्नुपर्छ भनेर उहाँले 5-7 वर्ष अगाडि नै संसदमा धेरैचोटि उठाउनु भयो र त्यसपछि बल्ल रोकिएको हो। यदि उहाँले त्यो कुरो नउठाउनु भए त्यति बेलै वरिपरिको बालुवा निकाल्यो त्यो चाङ्गुनारायणको धेरै ठाउँमा पहिरो जाने अवस्था अहिले आइसकेको हुन्थ्यो। त्यसकारण हाम्रो तर्फबाट सरकारलाई भन्नुपर्ने रचनात्मक कुराहरूमा हामीले उठाउँदै आएका छौं र अब यो खुल्ला क्षेत्रको विषयमा एउटा नगरपालिकाको कुरा गर्ने हो भने नगरपालिका को परिचयभित्र खुल्ला क्षेत्र पनि पर्छ। एउटा नगरमा जनता हुनु पर्यो त्यसपछि बस पार्क हुनु पर्यो मनोरञ्जन पार्क हुनु पर्यो अनि ढलको बन्दोबस्त भएको ठाउँमा ढलको उपचार गर्ने पोखरी हुनु पर्यो त्यतिकै ढल छोड्न पाइँदैन नगर भनेपछि त्यसपछि फोहोर मैला बन्दोबस्त गर्ने ठाउँ हुनुपर्छ भने जस्तै एउटा नगरमा खुल्ला क्षेत्रको बन्दोबस्त पनि त्यति नै आवश्यक छ। मान्छे बच्चैदेखि बुढाबुढीसम्म ज्येष्ठ नागरिकसम्म आएर खुल्ला ठाउँमा घुम्ने बस्ने त्यो एउटा नगरको परिचयभित्र पर्छ खुल्ला क्षेत्र भनेको। त्यसकारण नगरपालिकाले अब भएभरको खुल्ला क्षेत्रलाई कसरी राम्रोसँग संरक्षण गर्ने भन्ने हिसाबले हामी काम गर्दै छौं र जस्तो अहिले खोला छेउको जग्गाहरू अतिक्रमण बढी छ यो काठमाडौँ उपत्यकाकै समस्या हो। खोला छेउको जग्गा खोला त अब ठूलो अब बागमती र विष्णुमती पनि टुकुचामा परिणत हुँदैछ। त्यसकारण अब यस्ता काममा सरकार आफैले पनि नेतृत्व गर्न नसकेको र स्थानीय निकायलाई पनि ल तिमीहरूले गर भनेर भन्न नसकेको कानून चाहिँ अघि भने जस्तै 10 थरीको कानून भए हुनाले अनेक निकायमा जिम्मेवारी हुँदाखेरि यो खुल्ला क्षेत्रको अतिक्रमण पनि बढ़िरहेको छ। त्यसकारण अब यसको लागि सरकारले नै नेतृत्व लिएर यो गरौं है र स्थानीय निकायले यति गर्ने र अरू चाहिँ सरकारले यसरी गर्ने र स्थानीय निकायले सबै गर्ने सरकारले टोटल सहयोग गर्ने भन्ने हिसाबको स्पष्ट ऐन कानूनको बन्दोबस्त नभइसक्दा गाह्रो भएको हो। त्यसकारण यो हुनुपर्छ भनेर हामीले उठाइरहेका छौं। अहिले यो सगरमाथा रेडियोको तर्फबाट पनि म यस्तो बन्दोबस्त हुनुपर्छ एउटा स्पष्ट ऐन कानून बन्दोबस्त हुनुपर्छ जसले खुल्ला क्षेत्रलाई संरक्षण गर्न सकिन्छ र नगरपालिकाले त्यसलाई विकास गर्न सकिन्छ भन्ने लाग्छ।
यो कुराकानी र हामी केही बेर पछि फेरि निरन्तरता दिन्छौं अनि हामी यो कुराकानीमा तपाईँको पनि साथ चाहन्छौं। तपाईँ हामीलाई फोन गर्न सक्नुहुन्छ 5528091 र 5542245। यो कुराकानीमा तपाईँ भक्तपुर जाँदाखेरि कुनै पनि खुल्ला स्थानहरूको अतिक्रमण भएको जस्तो लागेको तपाईँलाई छ र कुनै पनि खुल्ला स्थानको जसरी प्रयोग भइरहनु पर्ने हो त्योभन्दा फरक किसिमले त्यहाँ भइरहेको छ, दुरूपयोग भएको छ भन्ने यहाँलाई लागेको छ, वा भक्तपुरमा एकदमै राम्ररी यी स्थानहरूको संरक्षण भएको छ, कुनै पनि कुरा आफ्नो मनमा भएमा हामीलाई फोन गर्न सक्नुहुन्छ। फोन नम्बर हो 5528091 र 5542245। तपाईँको अनि प्रिन्स वारसँगको कुराकानीलाई लिएर हामी केही बेरपछि फेरि फर्कनेछौ। रेडियो सगरमाथामा खुल्ला मन सुन्दै गर्नुहोला।
हेरे हेरे राम्रा गाडीहरू अनि पुल मुनि हेर न कस्तो फोहोर च्याचे गनाउने बागमती।
सहर राम्रो हुन त यहाँका नदी नाला पनि सफा हुनु पर्यो नि।
के सहरीकरणमा हाम्रो सभ्यताले स्थान पाएको छ त?
बागमती सभ्यता संरक्षणका लागि रेडियो सगरमाथाको अभियान।
नमस्कार, म ऋषि शाह, म नास्टको प्राज्ञा पनि हुँ। हरेक बिहिबार बिहान 7:20 रेडियो सगरमाथामा खगोल विज्ञानको बारेमा रोचक कुराहरू जानकारीहरू ल्याएर यहाँहरूको अगाडि उपस्थित हुनेछु।
कहिले झ्याउरी त कहिले देउरा, अनि कहिले टप्पा बंगाली र हातपारे त कहिले चुड्का रोइला र कौडा पनि। तपाईँ हाम्रै उकाली ओराली मेला पर्व र सुख दुःखका मर्म बोकेका गीतहरू समेटिने कार्यक्रम लोक भाका, साथमा लोक साहित्य, लोक संस्कृति र लोक परम्पराको चर्चा पनि। रेडियो सगरमाथा FM 102.4 MHz दैनिक प्रस्तुति कार्यक्रम लोक भाका हरेक दिन दिउँसो 3 बजेदेखि 4 बजेसम्म सुन्न नभुल्नुहोला।
यहाँ पो खेलिरहेका छन्। अब स्कुलको घन्टी होइन लुकमारीको घन्टी लाग्ने बेला भयो।
ओहो, अनि आमालाई चाहिँ कसरी थाहा भयो नि लुकामारीको घन्टी 6 बजे लाग्छ भनेर?
ल तैले जस्तै मैले पनि त लुकामारी नियमित रूपमा सुन्ने गर्छु नि। लुकामारीमा बाल बालिकाको कुरा मात्र नभएर बाल बालिका प्रति अभिभावकले गर्नुपर्ने व्यवहार, कर्तव्य र जिम्मेवारीका कुरा पनि हुन्छन्। अनि मलाई पनि लुकामारी अति मन पर्छ।
हाम्रो आमा कति बाछी
वातावरण पत्रकारिताका 25 वर्ष
नेपाल वातावरण पत्रकार समूह आफ्नो रजत जयन्तीको अवसरमा तपाईँको माया र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछ।
बदलिँदो परिस्थितिमा जिम्मेवार पत्रकारिताका माध्यमबाट दिगोपनका लागि तपाईँका कुरा उठाउन हामी प्रतिबद्ध छौं।
नेपाल वातावरण पत्रकार समूह दिगोपनका लागि पत्रकारिता।
बस बस दन्ते किरा त जेलबाट भागेछ नि।
भेरी ब्याड, अब यति ठुलो सहरमा कहाँ खोज्ने त्यसलाई?
चिन्ता नट बस, हामी कुना कुना गएर खोज्छौ नि त्यसलाई।
सिल्ली बोय, त्यो काम त तिम्रो होइन, कोलगेटको पो हो त।
कोलगेटको क्याल्सियम र मिनरल्स फर्मुला कुना कुनासम्म फैलिन्छ र दिन्छ दाँतमा किरा लाग्नबाट म्याक्सिमम सुरक्षा।
बस बस दन्ते किरा त समातियो नि।
भेरी गुड, कोलगेट दाँतको किराबाट सुरक्षा कुना कुनासम्म।
रेडियो सागर माथा एफएम 102.4 मेगाहर्ज
नेपाली रेडियो नेपाली आवाज रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज मा कार्यक्रम खुला मञ्च तपाईले सुनिरहनु भएको छ र मंगलबार हो आज। यसैले हामी आज आएका छौं सार्वजनिक स्थानहरू बारेको बहसलाई लिएर। यो क्रममा आज हामीले भक्तपुरमा भएका सार्वजनिक खुल्ला स्थानहरूको बारेमा चर्चा गरिरहेका छौं पूर्व प्रमुख प्रेम सुभाषसँग, अनि उहाँसँग कुरा गर्नलाई तपाईँ पनि आउन सक्नुहुन्छ। हाम्रो फोन नम्बर हो 5528091 र 5542245। यो सबै कुराकानी तपाईँले पनि अहिले सुनिरहनु भएको होला, त्यसमा कुनै प्रतिक्रिया भएमा पनि सम्झन सक्नुहुन्छ। तर प्रेम सुभाषजीले एउटा कुरा नि, जस्तै हामी यो भक्तपुरमा आउँदाखेरि यहाँबाट गए अनि भक्तपुरमा पुग्दा सबैभन्दा पहिले सल्लाहगारी आउँछ। त्यो सल्लाहगारी पहिला केही समय अगाडि एकदमै सल्लाहगारी जस्तै थियो, हामीले देख्दा देख्दै नै त्यो मोटर चलाउन सिक्ने ठाउँमा परिणत भयो। खुल्ला स्थानहरूको बहस हामीले जब गरिरह्यौं त्यो बेलामा तपाईँले भन्नुभयो कुनै पनि नगरका लागि सबैभन्दा महत्वपूर्ण केही कुरा छ भने त्यो यो खुल्ला स्थान हो भनेर। सबैभन्दा पहिला आउने नगर प्रवेशमा अगाडि आउने यो सल्लाहगारी किन यस्तो अपेक्षित लागि?
यो तपाईँले भन्नुभएको त्यो गाडी सिक्ने ठाउँ त्यो सल्लाहगारीको क्षेत्र चाहिँ होइन। त्यो गाडी सिक्ने ठाउँ सल्लाहगारी भनेको त्यसको अलि पर त्यो भिरालो त्यो जंगल चाहिँ हो। र त्यो जुन तपाईँले भन्नुभएको यहाँले उल्लेख गर्नुभयो त्यो जग्गा स्थानीय जनताकै जग्गा हो। तर त्यो जग्गा राजाको बेलामा वीरेन्द्रको पालामा उसैले आफ्नै नाममा किनेको त्यो जग्गा र राजाको जग्गा, अनि राजाले केमा प्रयोग गर्ने भन्ने उसलाई थाहा नभएर नगरिकन त्यतिकै खुल्ला छोडेको। र पछि अब अस्ति जनआन्दोलनको पछि गणतन्त्र स्थापना भएपछि त्यो जग्गा अहिले नेपाल सरकारको नेपाल ट्रस्ट भन्ने कार्यालयको नाउँमा छ। र हामीले त्यो जग्गालाई भक्तपुर नगरपालिकाले कलेजहरू सञ्चालन गर्दै आएको छ। अहिले 5 कलेज छ, 5 कलेजमा 5000 विद्यार्थी पढ्छन् र अहिले 65 जिल्लाका विद्यार्थीहरू पढ्छन्। हामीसँग 2 इन्जिनियरिङ कलेज छ, अरू साइन्स म्यानेजमेन्ट र नर्सिङ कलेज छ। र हामीले मेडिकल कलेज एउटा खोल्ने भनेर लागिरहेका छौं र मेडिकल कलेज मेडिकल पढ्न अहिले 40-50 लाख रुपियाँ लाग्छ। यदि हामीले खोल्यौं भने 10-15 लाखमा तयार हुन्छ। जस्तो इन्जिनियरिङ पनि हामी अहिले 3-4 लाखमा तयार हुन्छ, अन्त 6-7 लाख रुपियाँ पर्छ। र त्यो जग्गा हामीले खोपो विश्वविद्यालय खोल्ने नगरपालिकाको त्यसको लागि संसदमा छलफल भइसकेको छ। एक चरण अब संसद छैन र अहिले विश्वविद्यालय अनुदान आयोगले एउटा कार्यदल गठन गरेको छ प्राध्यापक सूर्यलाल अमात्यको संयोजकत्वमा, त्यसले चाहिँ काम शुरू गर्दैछ। र त्यसपछि खोपो विश्वविद्यालय हामी खोल्छौं र खोपो विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज खोलेर त्यहाँ एउटा शिक्षण अस्पताल र अनि मेडिकल कलेज खोल्नको लागि जग्गा नगरपालिकालाई दिनुपर्छ भनेर हामीले नेपाल
सरकार। जस्तै हामीले कुनै पनि नगरमा प्रवेश गर्दा सबैभन्दा अगाडि आउने जसले नगरको शोभा बढ़ाउँछ होइन त्यो ठाउँ छ त्यहाँनिर। त्यो ठाउँमा तपाईँहरू यदि कलेज बनाउनको बारेमा सोचिरहनु भएको छ भने कलेजको आवश्यकता छ आफ्नो ठाउँमा होइन। फेरि काठमाडौँको र ललितपुरका उदाहरणहरू हामी हेर्न सक्छौ, बस्तीको बीचमा वा भनौ बस्ती प्रवेशतिर कलेजहरू हुँदाखेरि त्यसले ल्याएका समस्याहरू, अहिले ती समस्यासँग काठमाडौँ महानगरपालिकालाई ललितपुर उपमहानगरपालिकालाई जुझ्दै फुर्सद छैन। भक्तपुर नगरपालिकाले फेरि किन यही काम गर्न लागेको? खाली ठाउँलाई खाली ठाउँ रूपमा राख्न अहिलेको आवश्यकता होइन र
अब पहिले अघि राखे त्यो खाली ठाउँ होइन जनताको लागि त्यो सल्लाहगारी भन्ने जुन ठाउँ छ त्यही ठाउँ सँगै छ। त्यसैले मैले उठाएको त्यो सल्लाहगारी भने अर्कै ठाउँ छ, त्यो ठाउँलाई हामी पार्कको रूपमा अहिले विकास गरिरहेछौँ।
एउटा यो हाम्रो मनको कुरा मात्र हो यो होइन, यस्तो धेरैजनाले अनुभव पनि गर्नुहुन्छ होला, हाम्रा साथीभाइहरूले यस्तै कुरा भन्नुहुन्छ। हामी त्यो जब गहिरा हुन्छौँ नि, त्यो गहिरेको बेलामा हाम्रो आँखाले त्यो ठाउँमा देख्ने बित्तिकै अनायास हामी आफै खोज्छौँ कि त्यहाँनिर यहाँनिर अलिकति यस्तो फुलफुल भएको भए, यहाँनिर यसो फोहरा एउटा आएको भए कति राम्रो हुन्छ भनेर त्यो त्यहाँबाट जाने अधिकांश मानिसहरूले यो कुरा मनमा लिन्छ। तपाईँसम्म पनि यो कुरा त पुगेकै हुनुपर्छ होइन र?
अब जुन यहाँले भन्नुभयो त्यो जग्गा यदि हामीले विश्वविद्यालय र कलेज खोल्यौं भने अगाडिपट्टिको फुलबारी नै हुन्छ, त्यसरी यहाँले जुन सोच्नुभयो त्यस्तै खालको, जस्तो हाम्रो इन्जिनियरिङ कलेजमा र खोप कलेजमा यहाँहरू आउनुभयो भने बिल्डिङ हुन्छ अगाडिपट्टि फुलबारी छ, त्यस कारण यहाँहरूले भन्नुभयो जस्तै त्यो फुलबारी त्यो ओपन स्पेस त खाली नै हुन्छ।
फुलबारीमा सबैजना जान पाउँछ कि पाउँदैन? जस्तो म त्यहाँ गएर हेर्न चाहे भने होइन, त्यो त एक किसिमको त्यहाँ त बार लगाइएको हुन्छ कलेज भएपछि त, तपाईँहरू सुरक्षाको त्यतिको कुरा गर्नुहुन्छ होला। भनेपछि जसरी हामीले सार्वजनिक खुला ठाउँमा हुने बगैँचाहरूमा जसरी एकदम बेपरवाह जान्छौं त्यहाँ घुम्छौं, त्यस्तो त पक्कै पनि नहोला। यो कुराकानीलाई हामी फेरि पनि निरन्तरता दिनेछौं। यो विषयमा हामीसँग कोही हुनुहुन्छ शुभेच्छुक, सायद तपाईँसँगको जिज्ञासा लिएर उहाँ आउनुभयो होला, उहाँलाई स्वागत गरौं। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
हेलो।
हजुर
जोजल्पा।
हजुर, को बोल्दै हुनुहुन्छ?
म श्रीकृष्ण महाजन, दगामार्ग निवारातीबाट।
हजुर, हामीसँग यहाँले थाहा पाइहाल्नुभयो होला भक्तपुर नगरपालिकाका पूर्व प्रमुख प्रेम सुवाल हुनुहुन्छ, उहाँसँग केही जिज्ञासा छ तपाईँको?
अतिथिज्यू प्रेम सुवालज्यूलाई पनि जोजल्पा छ मेरो।
ल, जोजल्पा यहाँलाई।
मेरो जिज्ञासा चाहिँ के छ भने, हजुरहरूले जुन अहिले मिलेम्ची खाने पानी प्राइभेटलाई दियो, अब फोहोर उठाउने प्राइभेटलाई दियो भन्नुभयो, त्यही पनि यहाँ काम राम्रोसँग भएको छैन। अब यो देश विकास गर्नलाई एउटा देशै चलाउनलाई नै एउटा प्राइभेटलाई नदिइकन यहाँ देश विकास हुँदैन जस्तो लाग्छ। किनभने हेलो
महाजनज्यू, जस्तै तपाईँले भक्तपुर चाहिँ जानुभएको छ कि?
गएको छु।
अनि भक्तपुर जाँदाखेरि तपाईँलाई सबैभन्दा सुन्दर के लाग्छ?
अब खासै भक्तपुरमा त्यति साह्रो गएको छ, म जताततै त्यहाँ सफा देखिन्छ, जताततै इँटा बसाएको छ है, जस्तै यो गएको सन्दर्भ पनि म त्यहाँ चङ गणेशस्थानमा पिकनिक गएर आएको थिएँ, त्यहाँ पनि एकदमै राम्रो लाग्यो मलाई पनि, त्यहाँ पछि पछि पनि पिकनिक जाउँ जाउँ लागेको। सुधार त अब गरिरहनु भएछ है, मैले त्यही भन्न खोजेको, देश विकास गर्नलाई चाहिँ जुन यो सरकारी कर्मचारीहरूले तर पाइहाल्छ भन्ने हिसाबले 10 बजे 11 बजे अफिस गयो, अनि यो पेपर हेरेर गफ गरेर यो घर 5 बजेपछि गफ घर आउने, त्यसले गर्दाखेरि उहाँले तल पाइहाल्छ, हामी काम गरे पनि नगरे पनि भनेर हिसाबले खास विकास देश विकास नभएको। अहिले हजुरले भने जस्तै यो मिलेमची प्राइभेटले दियो जस्तै, फोहोर मैले उठाउनु प्राइभेटलाई दियो जस्तै, यो देशै चलाउनलाई एउटा विकासमुख देशलाई यो चाहिँ यो
तपाईँको विचार होला यो। धेरै धन्यवाद हामीसँग आइदिएर तपाईँको आफ्नो विचार राख्नुभयो, यसमा उहाँले खासै जवाफ दिनु पर्ला जस्तो लागेन प्रमिलाजी।
उहाँको प्रश्न अब धारणा थियो, तर श्रीकृष्ण महाजनजीले भन्नुभएको एउटा कुरा चाहिँ म यहाँनिर जोड्न चाहन्छु। उहाँले भन्नुभयो नि त्यो जुन ठाउँमा उहाँ कुन ठाउँमा भन्नुभएको थियो, उहाँले
सल्लाहकारी नै हो चन्द्रगणेश पनि,
चन्द्रगणेश
पुरानो लोकल मान्छेले चन्द्रगणेश, अनि अहिले सल्लाहकारी रूपहरू भएको हुनाले सल्लाहकारी, तर त्यहाँ एउटा गणेशको मन्दिर छ, धेरै भक्तपुरका जनताहरू चन्द्रगणेश भनेर आउँछन्।
यो चन्द्रगणेशको ठ्याक्कै उहाँले सन्दर्भमा आएर जोडिदिनु भयो होइन, उहाँले के पनि कुरा भन्नुभयो भने धेरै राम्रो छ भक्तपुर भनेर
हामीले सुनेका
छौँ। जाँदाखेरि हामीले यहाँ यो काठमाडौँमा बसेर वा ललितपुरमा बसेर यसो कुरा गर्ने हो भने पनि तीन नगरपालिकाहरूमा सबैभन्दा व्यवस्थित नै भक्तपुर यो नगरपालिका हो कि भन्ने ठाउँ छ होइन। यस्तो बेलामा अहिले एउटा सल्लाहघारीको कुरा आयो जसको तपाईँहरूले प्रयोग गर्ने यो अहिले योजना बनाइरहनु भएको रहेछ, त्यसमा हामीले पनि विचार राख्यौँ तपाईँले राख्नुभयो, यस्तो खुल्ला स्थानहरू भक्तपुरमा कति छ, कसरी छ, कहाँ छ भनेर अध्ययन कुनै हुन्छ कि हुँदैन भएको छ?
खुल्ला स्थान संरक्षण गर्ने योजनाहरू भित्रै अध्ययन र सबै हुन्छ, र जस्तो मैले अघि कुरा अलिकति राखेँ, कमल पोखरीदेखि हामीले, कमल पोखरी पनि अहिले भक्तपुरको खुल्ला स्थान हो, वरिपरि मान्छेहरू बिहानदेखि साँझसम्म घुमफिर गर्ने ठाउँ हो, र त्यसपछि अब शहरभित्रकै स्क्वायरहरू छ, त्यो पनि खुला ठाउँ हो। जस्तो सूर्य नदी चौक भक्तपुरको पूर्वमा पर्छ, त्यहाँ बुढाबुढी सबै यो हिउँदमा घाम ताप्नेदेखि साँझतिर पनि यसो मान्छे अहिले पनि यो गर्मीमा घुम्न आउने सूर्य नदी चौक, त्यसपछि दत्तात्रेय, त्यो पनि अब पुरातात्विक क्षेत्र पनि त्यो खुला ठाउँ पनि हो। त्यो शहरभित्रका मान्छेहरू बाहिर जानु पर्दैन, त्यही भित्रै बस्छन्, त्यो पनि खुला क्षेत्र हो। त्यसपछि तौमडी क्षेत्र, त्यो पनि खुला क्षेत्र हो, पाँच तले मन्दिरको आँगन, त्यहाँ पनि बुढाबुढी दिनभरि नै बसे आउँछ र अरू युवा युवतीहरू र विद्यार्थीहरू साँझतिर यसो आउँछन्। त्यसपछि दरबार स्क्वायर भयो, त्यो पनि खुला क्षेत्र नै हो र यिनीहरू स्मारक क्षेत्र पनि हो र अहिले पहिलेको यी क्षेत्रहरू सांस्कृतिक क्षेत्रको रूपमा जात्रा पर्व मनाउने क्षेत्रको रूपमा मात्र सीमित थियो र मान्छे अगाडि त्यति अगाडि पछाडि त्यति जम्मा नहुने, अब जनसंख्या बढ्दै आएपछि ती सांस्कृतिक क्षेत्रहरू अब खुला क्षेत्रको रूपमा परिणत भइसकेको छ र त्यहाँ बिहानैदेखि साँझसम्म सबै यो उमेरका नगरवासीहरू आएर बस्ने हेर्ने डुल्ने ठाउँको रूपमा विकास भइरहेको छ र ती क्षेत्रलाई हामीले सरसफा राख्ने र त्यहाँको अब पुरातात्विक वस्तुहरूलाई संरक्षण गर्ने काम हामी गर्दैछौ।
अब यहाँले भन्नुभयो नि जनसंख्या वृद्धि सँगसँगै यी स्थानहरू पनि खुल्ला स्थानमा परिणत हुँदै गइरहेका छन् भनेर भनेपछि एउटा आवश्यकता यसले के पनि औलाउँछ भने खुल्ला स्थानहरूको महत्व अब चाहिँ झन् धेरै छ भनेर, के भक्तपुर महानगरपालिकाभित्र नयाँ खुल्ला स्थानहरू सिर्जना गर्ने यस्तो कुनै योजनामा काम भइरहेको छ, पुरानै खुल्ला स्थानहरूमा नै अहिले चित्त बुझाइरहेका छौं, त्यसैको विकास विस्तारमा अहिले के
भक्तपुर नगरपालिका महानगरपालिका
अब पुरानोको साथसाथै नयाँ खुल्ला क्षेत्रहरू पनि विकास भइरहेको छ। जस्तो नगरको पूर्वतिर हामीले आवास क्षेत्र भनेर घर बनाउनको लागि जग्गालाई बाटो बनाइदिने नगरपालिकाको आफ्नो नेतृत्वमा त्यसलाई जग्गा पूर्ण एकीकरण योजना भन्छ, जग्गालाई टुक्रा टुक्रा गरेर बाटो बनाइदिने काम गर्छ र अनि त्यो जग्गा सम्बन्धित जग्गावालालाई नै फिर्ता गर्छ र त्यसपछि त्यहाँ विस्तारै घर बन्छ र त्यसको लागि हामीले ठाउँ ठाउँमा खुल्ला क्षेत्रको रूपमा ओपन स्पेसको रूपमा हामीले छोडेका छौं र झन्डै अहिले हामीसँग 2,250 रोपनी जग्गामा यस्तो आवास क्षेत्र भयो र ती आवास क्षेत्रको हरेक बीचबीचमा हामीले खुल्ला क्षेत्र छोडेका
छौँ। जस्तै 2,000 भन्दा बढी रोपनी आवास क्षेत्र भने जस्तै कति रोपनी खुल्ला क्षेत्र छुटाउनु भएको छ, यसको पनि त भएको होला, पनि
यसको झन्डै 150 रोपनी होला खुल्ला क्षेत्र,
2,000 आवास क्षेत्रको लागि 150, यो त 2,000 मात्रै कुरा गरेको छौँ हामीले, भक्तपुरभरिका लागि पर्याप्त मात्रामा खुल्ला स्थान भएको
2,000 रोप पनि हो, त्यहाँ मान्छे कम्तीमा 25,000 मान्छे बसोबास गर्छ,
त्यो भक्तपुर नगरपालिकाभरिमा होइन यस्ता खुल्ला स्थानहरू पर्याप्त मात्रामा छ छैन भनेर पनि अध्ययन गर्नुपर्छ कि पर्दैन, गर्नुहुन्छ यहाँहरू?
हामीसँग भएको खुल्ला क्षेत्रलाई हामीले संरक्षण गर्न सकेमा अहिले पर्याप्तै छ। जस्तो सल्लाहगारीदेखि हामी संरक्षण गर्दै जाने हो भने सिद्ध पोखरी या रानी पोखरी जस्तै अरू पोखरीहरू र दायाँ बायाँका जस्तो हामीसँग शहीद पार्क भन्ने छ वडा नम्बर 15 त्यो शहीद पार्कलाई हामीले विकास गरेका छौं र त्यहाँ त्यो पनि एउटा खुल्ला क्षेत्र हो र यसरी यो दायाँ बायाँको क्षेत्रहरू हामीसँग भएको अनि हामीले खोलाको दायाँ बायाँलाई को क्षेत्र पनि हामीले खुल्ला क्षेत्रको रूपमा विकास गर्ने र खोलालाई अतिक्रमण गर्न नदिने भनेर हामी लागिरहेका छौं। अब यी कामहरू हामीले गर्न सक्यौं भने खुल्ला क्षेत्रको विकास पनि सँगसँगै हुन्छ।
अघि यहाँले भन्नुभयो नि अझ माफ नयाँ खुल्ला क्षेत्रहरू चाहिँ बन्दैछन् भनेर, साङ्गामा एउटा ठूलो एउटा मूर्ति बनेको छ नि शिवको, त्यो चाहिँ खुल्ला ठाउँमा बनेको अथवा यो सार्वजनिक ठाउँमा बनेको निजी ठाउँमा बनेको के हो त्यो?
त्यो अलिकति जग्गा किनेको र अलिक बढी चाहिँ सार्वजनिक क्षेत्र ओगटेको भन्ने चर्चा छ र यसमा सरकारको एकदमै त्यस्तो विषय गर्न दिने नदिने, त्यत्रो ठूलो शिवको मन्दिर कृत्रिम रूपले बन्न दिने कि नदिने त्यो सरकारको नीति नै नभएको देखियो र त्यहाँका लोकल जनताले पनि र अलिकति बुझेका बुद्धिजीवीहरूले एउटा व्यक्तिलाई जे पनि गर्न दिने सरकारले भन्ने प्रश्नहरू उठिरहेको छ।
सँगसँगै त्यहाँ स्थानीय बस्तीमा त्यसले जोखिम पनि निम्त्याएको छ कि छैन भन्ने कुरा पनि उठाउनुपर्छ होला।
अब भक्तपुर काठमाडौँ उपत्यका नै यो भूकम्पीय क्षेत्र जोखिम क्षेत्र भावनाले त्यस्तो अग्लो अग्लो संरचना स्ट्रक्चरल इन्जिनियरिङ हिसाबले ठिक छैन प्रुफ नगरिकन जुन बनायो त्यसले त जोखिम भइहाल्छ स्थानीय जनतालाई। अथवा त्यहाँ मान्छे भिड भयो भिड लायो केही गरी भूकम्प आयो त्यो फड्क्यो भने धेरै मान्छे मर्छन्। त्यसकारण स्ट्रक्चरल इन्जिनियरिङ हिसाबले प्रुफ नगरिकन र सरकारले त्यसरी अब बनाउन दिन मिल्छ मिल्दैन भन्ने कुरो सबै नसोचिकन जुन गर्यो त्यो गलत छ भन्ने कुरो त्यहाँ बुद्धिजीवीहरूको भनाइ हामीले पनि सुनेका छौँ। भेटघाटमा हामीलाई पनि गुनासो गर्छन् र यो केन्द्रीय सरकार र अनि स्थानीय सरकार दुवैले एकातिर ध्यान नदिएको जस्तो लाग्यो र साथसाथै त्यो अहिले गाविस क्षेत्रमा पर्छ चित्तपोल गाविस भक्तपुर र काभ्रेको सिमाना भक्तपुरको जग्गामा पर्छ त्यो र उनले दुवै जिल्लाको अलिअलि जग्गा सार्वजनिक जग्गा पनि त्यस ठाउँभित्र पार्यो भन्ने गुनासो आएको छ र त्यहाँ जाने बाटो पनि गाउँको बाटो पहिले पुरानो गाउँको बाटो साङ्ग्रो बाटो त्यसपछि अलि भिरालो बाटो उकालो चढ्नु पर्ने त्यसकारण त्यो लोकेसनको लागि बाटो पनि मिलिरहेको छैन र त्यो बनाउन मिल्छ कि मिल्दैन भन्ने कुरोमा धेरै बुद्धिजीवीहरूले त्यो यस्तो किसिमको कृत्रिम कुराहरू बनाउन दिनुहुन्न भन्ने नै हो। अब एउटा व्यक्तिलाई त्यस्तो गर्न दिँदाखेरि दुरूपयोग हुने अब खुल्ला क्षेत्र अतिक्रमण हुने कुराहरू हामी सुनिरहेछौं।
यहाँहरूले जुन हिसाबले भक्तपुरमा रहेका सार्वजनिक खुला ठाउँहरूको संरक्षणका लागि पहल गरिरहनु भएको छ र काम पनि गरिरहनु भएको छ र स्थानीय निकायमा अहिले अब जस्तो भक्तपुर नगरपालिका अथवा यहाँहरूको पहलमा कुनै त्यस्तो एउटा संरचना त्यस्तो संयन्त्र छ जसले चाहिँ सार्वजनिक खुला ठाउँहरूको संरक्षण यसरी गर्ने यसले गर्ने भन्ने जस्तो अहिले यहाँ त प्रत्यक्ष त त्यो निकायमा हुनुहुन्न होइन यहाँले सल्लाह दिने उनीहरू सल्लाह लिन आउने अथवा त्यस्तो एउटा खालको कुनै एउटा संरचना संयन्त्र बनाइएको छ।
अब स्थानीय निकाय नै अलिकति कमजोर अवस्थामा छ अहिले कर्मचारीले मात्र सञ्चालन भइरहेको हुनाले अब जति हामीले आशा गरेका छौं खुला क्षेत्रको संरक्षण र यसको विस्तारदेखि अरू काममा हामी जति आशा गर्छौं त्यो काम भइरहेको छैन।
यो मूर्तिको कुरा उठ्यो नि
यहाँ
त्यहाँ अनुमति त पक्कै स्थानीय निकायमा लिइएको होला त्यो बनाउनु अघि
स्थानीय निकायसँग त्यो स्वीकृति लिएको नलिएरै यसको कुरा उठेको हो
भनेपछि अनुगमनको पाटोमा एकदमै कमजोर देखियो नि त होइन
कमजोर मात्र होइन एक हिसाबले एनकाउन्टर उल्लङ्घनै भयो र उल्लङ्घन भयो
अनुमति नै नलिएपछि त कुनै अर्को क्षेत्रमा गएर स्थानीय निकायको अनुमति बिना बनाउनु भने
अहिले एउटा घर बनाउनु पर्यो भने तीन तला भन्दा माथिको घर बनाउनु पर्यो भने स्ट्रक्चरल इन्जिनियरिङले त्यो तीन तला भन्दा माथिको घर चाहिँ यति पिलरको यति वाल चाहिँ यति साइजको हुनुपर्छ भनेर लेखेर दिनुपर्छ। अब त्यो शिव मन्दिर र त्यतिकै बनाइदियो
यो यही कुरा यहाँनिर जरम है त यहाँले अहिले यो जुन कुरा अगाडि राख्नुभयो यसरी एउटा कुरा के प्रश्न भयो त भन्दाखेरि अनुगमनको बाटो एकदमै शीतल छ यस्तो बेलामा भएका सार्वजनिक खुला स्थानहरू चाहे त्यो पोखरी होस् यो जीर्ण रूपमा रहेका चाहे त्यो यस्तै यो अघि हामीले कुरा गरेका चौर जस्तै किन नहोस् यी स्थानहरू अतिक्रमण पनि भइरहेका होला नि यसको बारेमा के छ त नि त्यहाँ
अब अतिक्रमण विशेष गरिकन अतिक्रमण चाहिँ नहोस् भनेर हामीले सुरुदेखि नै लागेकै हो। अब मैले अघि पनि भने कर्मचारीबाट सञ्चालित स्थानीय निकाय हुनाले र सरकार पनि अब सिंहदरबारभित्र मात्रै केन्द्रित भावनाले जति हुनुपर्ने हो भइरहेको छैन र यसको एउटै उपाय भनेको छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन गरेर अगाडि बढेको खण्डमा अब जे भयो यसलाई चाहिँ कन्ट्रोल गरेर अगाडि बढ्ने एउटा उपाय हुन्छ। त्यसकारण स्थानीय निकायको निर्वाचनलाई ढिलो गर्नु हुँदैन जनताका प्रतिनिधिहरूलाई यस्ता सबै विषयमा सहभागी गराएर जनतासँग छलफल गरेर अगाडि बढ्ने भन्नेकै स्थानीय निकायको निर्वाचन हो। त्यो जति ढिलो हो यो खुला क्षेत्रको संरक्षण मात्र नहुने होइन अरू विकास निर्माण पनि कमजोर हुने र ढिलो हुने भावनाले हाम्रो भनाइ छिटोभन्दा छिटो अब यो संविधानकै कुरा छ अहिले संविधान कहिले बन्छ के छ संविधानको बारे छलफल गर्दै गरौं अहिले जे संरचना छ त्यसभित्र स्थानीय निकायको निर्वाचन गरेर जिम्मा दियौं भने यस्तो भद्रुगोल हुँदैन भन्ने हामीलाई लाग्छ।
यसको फेरि अर्को एउटा पनि पाटो हुन सक्छ कि जस्तो लाग्यो. एउटा यहाँले नीति निर्माणको कुरा, कानून चाहिएको कुरा यो गर्नुभयो, यो एकै ठाउँमा छँदैछ. अर्कोतिर जस्तै हामीले ललितपुर र काठमाडौँका उदाहरणहरू केही राख्ने हो भने, पहिला अतिक्रमणमा परिसकेका जग्गाहरू पनि तिनका स्थानीयवासीहरूको पहल र स्थानीयवासीहरूको सक्रियतामा त्यो फेरि फर्केका छन् होइन. त्यस्तो उदाहरण थुप्रै छ यहाँ. भनेपछि नीति निर्माणको कुरा एकातिर छँदैछ, स्थानीयवासीहरूलाई आफू वरपरका सार्वजनिक जग्गाहरूको महत्व, त्यसको संरक्षणको आवश्यकता, त्यसो पनि उन्मुख गराउनु पनि त आवश्यक रहेछ नि. हामी सधैँ स्थानीय निकायको निर्वाचन हुन्छ र त्यसपछि सबै काम हुन्छ भनेर सोचेर बस्नु अलि मूर्खता हुन्छ कि
होइन. यो स्थानीय निकायको निर्वाचन भनेको स्थानीय जनताको अधिकार पनि हो. त्यो अधिकार भावनाले
जो अधिकार हो यो एकातिर छँदैछ, फेरि हामी अर्को पाटोलाई पनि त हेर्न सक्छौँ नि. जुन स्थानीय रूपमा नै मानिसहरू सजग छन् कसैले अतिक्रमण गर्न नपाओस् भन्नेमा, वा त्यो हामी सबैको हो, हामीलाई आवश्यक छ यो भनेर त्यो बुझेको खण्डमा कोही एकजना दुईजना व्यक्तिले अतिक्रमण गरेपछि त जुर्मिन आउँछन् नि.
अतिक्रमणको विषय त नापी नक्सा हुन्छ, त्यहाँका वरिपरिका जनतालाई थाहा हुन्छ, र त्यो जसले जसले अतिक्रमण गरेको उनीहरूसँग फिर्ता लिनैपर्छ. त्यसमा मलाइजा हुनै सक्दैन. नापी नक्सा अनुसार वरिपरिमा बसेका जनतालाई, जनताका मत अनुसार जे जस्तो जहाँ जति अतिक्रमण भएछ त्यो त फिर्ता हुनै पर्छ. र त्यो सार्वजनिक जग्गा भनेको व्यक्तिले लिनै पाउँदैन, त्यो गर्नै मिल्दैन.
त्यो त हो, तर हामीले अरू पनि यो एउटा दृष्टान्त के पनि अब राख्न सक्छौँ भन्दाखेरि, हामीले यो जुन लाल पूजाहरू हुन्छ नि त्यसमा हेर्छौँ, यो पुरा नक्सामा हेर्दाखेरि त्यहाँनिर पोखरी छ भनेर थाहा हुन्छ, तर त्यहाँ माथि अहिले घर बनिसकेका छन्, त्यस्ता उदाहरणहरू पनि त छन् नि.
यससँगै म अर्को पनि, जस्तो अहिलेको अवस्था, यो संक्रमणकालीन अवस्थामा विधिको शासन, कानूनी शासन नभएको बेलामा कुनै पनि ठाउँलाई कुनै पनि एउटा व्यक्तिगत प्रभावको प्रभाव पारेर आफ्नो नाउँमा ल्याउने यही मात्रै होइन, हामीले देशभरि नै कति उदाहरण देखेका छौँ नि. त्यो अवस्थामा त्यो मान्छे त्यहाँ आएर बसिसकेपछि उसलाई हटाउन अहिले हामीलाई भनौँ न विभिन्न जस्तो मनोहरामै सुकुम्बासीहरू बसिरहेको कुराहरू धेरै बसिसकेपछि त उठाउन गाह्रो हुन्छ नि. त्यो अघि प्रमिलाजीले भन्नुभयो नि, स्थानीय बासिन्दाहरूलाई आफ्नो नजिक रहेको सार्वजनिक खुला ठाउँ अथवा आफूले प्रयोग गरिरहेको सार्वजनिक खुला ठाउँ अतिक्रमण भयो, अतिक्रमण गर्न लाग्यो भने उनीहरूलाई आवाज उठाऊ, है यो चाहिँ हाम्रो ठाउँ हो, हामी जाने आउने ठाउँ हो, हामी खेल्ने ठाउँ हो भन्ने कुरामा सचेत बनाउने भनेको उनीहरूलाई त्यो सार्वजनिक खुला ठाउँ, त्यो ठाउँ चाहिँ हाम्रो हो भन्ने त्यो चाहिँ पार्नु पर्यो नि त. त्यहाँको स्थानीय सहभागिता कस्तो छ भन्न खोजेको?
स्थानीय सहभागिता राम्रै छ. स्थानीय जनताले यसरी सार्वजनिक ठाउँहरू अतिक्रमणलाई छोड्नुहुन्न र यो गर्नुहुन्न भन्ने कुरो पनि अहिले भइरहेको छ, जागरण पनि आइरहेको छ. त्यसकारण
भएको छ कि छैन यहाँको जानकारीमा त्यस्तो, हाम्रो यहाँनिर यस्तो भएको छ तर हामीले यसरी उठाउने पहल गरिरहेछौँ अथवा गर्छौँ भन्ने केही छ?
हामीले जनतालाई भनिरहेछौँ सार्वजनिक चीज भनेको अतिक्रमण गर्ने चीज होइन र यसलाई छोड्नुपर्छ कसैले गरेको छ भने, र कुनै पनि बेला त्यो फिर्ता गर्नै पर्छ भनेर हामीले भनिरहेछौँ. र सकेसम्म हामीले जनतालाई त्यतातिर पाइलै नटेक्नु, त्यतातिर आँखै नलाउनु भनेर हामीले भनिरहेछौँ. र तुलनात्मक रूपले मलाई लाग्छ भक्तपुरमा यस्ता किसिमको विवाद कमै छ र जति पनि भएको छ त्यो हुन्छ है भनेर हामीले सूचना जारी गरिरहेछौँ र यो हुनु पनि पर्छ. यसमा मैले अघि पनि भने मलाइजा हुँदैन, जसले अतिक्रमण गरिरहेछ त्यसले फिर्ता गर्नै पर्छ, छोड्नै पर्छ, र व्यक्तिको सार्वजनिक चीजलाई व्यक्तिगत गर्न पाइँदैन, त्यो गर्नु पनि हुँदैन. र जनतालाई हामीले जहाँ जुन ठाउँमा भेटे पनि छलफल भेटघाट बैठकमा पनि हामीले यस्ता कुराहरू भन्दै आएका छौँ.
हजुर, यहाँले अघिदेखि नै कुरा गर्नुभएको थियो, जस्तो हामीले संरक्षण कसरी, जस्तो लगभग 40 पोखरीहरू छ त्यहाँ, त्यसको हामीले जीर्णोद्धार गर्ने काम सकेका छौं भन्ने, र यस्तो खालको संरक्षणको काममा सहभागिता केही कुरा गर्दाखेरि कतिको स्थानीय सहभागिता कतिको हुन्छ र उनीहरूले त्यो ठाउँलाई कसरी प्रयोग गरिरहेको पाउनु भएको छ यहाँले?
हामीले कुनै पनि यो संरक्षण र जीर्णोद्धारको काम गर्दा 4-5 विषयलाई जोडिएका छौं. एउटा जनताको सहभागिता, अनि जनताको श्रमदान. अब सहभागिता र श्रमदान पनि, श्रमदान भनेको कामै गर्छ, कतिले चाहिँ पैसै चन्दा दिन्छ, सहभागिता भनेको आएर बैठकमा बस्ने, केही गर्न नसके पनि सुनिदिने. जनताको सहभागिता, जनश्रमदान, अनि आर्थिक अनुशासन. जति बजेट आउँछ त्यसलाई आफ्नो घरको सामान किने जस्तै खर्च गर्ने, जथाभावी मूल्य बढ़ाएर पनि किन्ने सस्तो के कमसल खालको सामान किन्ने त्यो नगरौं भनेर हामीले भनेछौं र पारदर्शिता ती हिसाब किताब सबै देखाउने र हामीले त्यहाँ सकेसम्म ठेक्कापट्टा होइन जनता आफै मिलेर उपभोक्ता समिति मार्फत गर्ने भनेर अहिलेसम्म हामी यो काम गरिरहेछौं र यस्तै काम भइरहेछ र त्यसकारण जनताको सहभागिता अब यो अघि सिद्ध पोखरीको उहाँहरूले उठाउनु भएको थियो त्यहाँदेखि एकदमै राम्रो सहभागिता थियो र पाँच तले मन्दिर भैरवनाथको मन्दिर र अरू थुप्रै पाती पवा वडा वडा टोल टोलमा बन्ने ढुङ्गे डाँडा इनार पोखरी मर्मत संरक्षणमा स्थानीय जनताको सहभागिता छ अहिले पनि धेरै कामहरू भइरहेछ यहाँहरू आउनुभयो भने हामी 10-20 ठाउँमा जनताको सहयोग र श्रमदान सहित काम भइरहेको हामी देखाउन सक्छौ
भक्तपुरका भित्रभित्रै बस्तीहरूमा अहिले पनि हामी कति पाती पवाहरू देख्छौ एकदमै पुरानो किसिमले बनाएका होइन एकदम मनमोहक सुन्दर तर बिग्रेको अलि भत्किन भत्किन लागेको जस्तो केही पाती पवाहरू संरक्षण भएका छन् अरू धेरै हामी यस्तो पनि देख्छौ केही त्यस्तै पाती पवाहरूको संरक्षणमा पनि अब स्थानीयवासीहरूकै सहकार्यमा यहाँले काम गर्न सक्नुहुन्छ त त्यसरी बन्ने हो वा फेरि कुनै अर्को योजना
होइन अहिलेसम्म यो भक्तपुरको पुरानो क्षेत्रको सम्पदाहरू भनेको स्थानीय जनताकै सहभागितामा सहयोगमा जीर्णोद्धार र संरक्षण भइरहेछ र अहिले कुनै पाती पौवा हामीले त्यस्तो जीर्णोद्धार गर्नुपर्ने जीर्ण अवस्थामा भट्किन लगायो भने त्यो योजनामा परिहाल्छ र त्यसको मर्मत हुन्छ तत्कालै यो वर्षमै हामीले दुई चार ठाउँमा त्यस्ता पट्किन लगाएको जीर्ण अवस्थाका पाटी पवा मर्मत गरेका छौं र त्यो हामी देख्न सक्छौ
यो भित्री बस्तीको पाटी पवाको कुरा गरेका छौं हामी यस्तो कति पाटी पवाहरू छन् जसको संरक्षण अझै पनि बाँकी छ संरक्षण भन्दा मर्मत सम्हार गर्न अझै पनि बाँकी छ भन्ने यहाँहरूको केही त्यस्तो होला नि यहाँले
अब भक्तपुरमा 200-300 पाटी पवा हुन्छ त्यसमा दुई चारवटा मात्रै होला जीर्ण जीर्ण अवस्थामा र गर्नुपर्ने र त्यो चाहिँ यो वर्षमा नपरे अर्को वर्ष परिहाल्छ र फेरि यो जीर्णोद्धारको काम त निरन्तर चलिरहन्छ जस्तो अब 10-20 वर्ष अगाडि बनाएको पाटी पवाहरू अहिले अलिकति भए पनि मर्मत गर्नुपर्ने अवस्थामा हुन्छ त्यसकारण यो चलिरहन्छ
अनि फेरि अब हामीले खुल्ला स्थानको कुरा गर्यौं पोखरीको कुरा गर्यौं अनि पाटी पवाको पनि कुरा आयो यो भित्री बस्तीका बीचबीचमा हुने पोखरीहरू दुम्दुमी जाउँ पोखरी त
होइन
एकदम भित्रभित्र हुने पोखरीहरू हामीले कति त्यतिकै लथालिङ्ग परेको होइन त्यहाँनिर झाङसाङ उम्रेको फोहोर भएको चौचोको कुराहरू फालिएको त्यस्ता पोखरीहरू पनि छन् भक्तपुरमा है हामीले यो पर्यटक हिँड्ने बाटोको मात्रै कुरा गरिरहेका हौं कि साँच्चै मानिसहरू बस्ने भक्तपुरवासीहरू बस्ने ठाउँको पनि कुरा गरेका हौं
हामीले भक्तपुरको कुरा गरेपछि समग्र भित्र बाहिर गल्ली सड़क चोक सबैभित्रकोलाई हामीले कुरा गरेका हौं अहिले त्यसकारण जहाँसम्म लाग्छ हामीले भित्रभित्रैको पोखरीहरू पाती पवालाई पनि हामीले संरक्षण गर्दै आएका छौं र यो क्रम निरन्तर चालू छ र मैले अघि पनि भने एक दुईवटा त्यस्तो मर्मत गर्नुपर्ने हुन सक्छ त्यो यो वर्ष नपरे अर्को वर्ष यो निरन्तर चलिरहने हो तर धेरै पाती पवाहरू हाम्रो जीवन्त अवस्थामा छ त्यहाँ मान्छे बसेर ज्येष्ठ नागरिक बसेर आराम गरिरहेको हुन्छ र त्यहाँ साँझतिर भजनहरू चलिरहेको हुन्छ पाती पवामा त्यसकारण जीर्ण अवस्थामा राख्न मिल्दैन किन भन्दाखेरि सधैँ जीवन्त रहने चीजलाई जीर्ण अवस्थामा राख्न मिल्दैन त्यो हुनासाथ हामी त्यसको लागि साथीहरूलाई साथीहरूको बीच छलफल गरेर जनतासँग छलफल गरेर नगरपालिकामा योजना राखेर त्यसको चिन्होद्धार गरिहाल्छौं
त्यसरी त भक्तपुर सुन्दर छ नि होइन र
हजुर जस्तो पाटी पवा पोखरीहरूको कुरा सँगसँगै जस्तो भक्तपुर दरबार क्षेत्र पनि एकदमै धेरै व्यवस्थित भएको भन्ने कुराहरू हामीले सुनेका छौं जस्तो हामीले यहाँ पाटन दरबार क्षेत्र बसन्तपुर दरबार क्षेत्रको कुरा गर्दा त्यसको जुन खालको एउटा पुरातात्विक महत्वलाई अलिकति छायामा पार्ने हिसाबले संरचनाहरू बनेको र नयाँ जीर्णोद्धारमा पनि त्यस्तो खालको ख्याल नगरिएको भन्ने कुराहरू आइरहेको छ भक्तपुरमा पनि यो समस्या छ अथवा यो हुन दिनु भएको छैन यहाँले
अहिलेसम्म हामीले जे जस्तो अवस्थाको थियो हिजो त्यही अनुसार जीर्णोद्धार गर्ने भनेर लागिरहेछौ यसमा दुई चारवटा समस्या छ जस्तो काठ महँगो छ काठ किन्न पाइँदैन र कुनै कति ठाउँमा लामो काठ चाहिन्छ जस्तो अहिले हामी तलेज दरबार क्षेत्रको भित्र तलेजु मन्दिर छ त्यसको जीर्णोद्धार गरिरहेका छौं त्यसको लागि 15-20 फिटको मोटो मोटो काठ पनि चाहिन्छ तर बजारमा पाइँदैन त्यसकारण सरकारले यस्ता चीजहरूको जीर्णोद्धारको लागि यस्ता पुराना वस्तुहरूको जीर्णोद्धारको लागि केही पहल चाहिँ गरिदिनु पर्ने जस्तो लाग्छ। त्यसकारण यो काम नहुँदा अलिक गाह्रो छ र त्यसपछि पुरानो जनशक्तिलाई हामीले प्रोत्साहित गर्ने र त्यस्ता कलाकारहरूलाई त्यो पनि हुनुपर्छ र त्यो समस्या छ। अर्को अब पुरानो वस्तु निर्माण सामग्रीहरूको मूल्य बढी छ र यस्तोलाई अनुदानको बन्दोबस्त हुनु पर्यो। अब यो सरकारी सार्वजनिक मात्र होइन, भक्तपुर सहर आफै 1200 वर्ष पुरानो हो, त्यहाँको निजी घरहरू समेत धेरै पुराना छन् र ती सबैलाई संरक्षण गर्न आवश्यक छ। त्यसैले हामीले सरकारलाई निजी घरहरूलाई पनि जीर्णोद्धार गर्नको लागि सामग्रीमा सहयोग गर्ने, काठ उपलब्ध गराइदिने, नत्र सबैले प्लास्टर गर्न थाल्छ। पुरानो इताको घर त रहँदैन, माटो र इताको, त्यसकारण
पुरातात्विक शहर नै बनाउने,
पुरातात्विक शहर र हामीले त्यसलाई सांस्कृतिक नगर भनेर हामीले सांस्कृतिक नगर विधेयक पनि पेश गरेका थियौं संसदमा, भक्तपुर सांस्कृतिक नगर भनेर ऐनको नामै भक्तपुर सांस्कृतिक नगर ऐन भनेर त्यो तयार हुन्छ भनेर हामीले लेखेर दिएका थियौं। तर अब संसदलाई त्यो मान्य भएन र संसदका त्यति बेलाका सदस्यहरू सरकारले बुझ्न सकेन, त्यसले गर्दाखेरि त्यो पास भएन। अझै हाम्रो प्रयास चालु छ, कुनै पनि दिन भक्तपुर सांस्कृतिक नगर बन्नुपर्छ, त्यसको एम पास हुन्छ भनेर हामी बसिरहेछौं र त्यसले भक्तपुरको संरक्षणमा थप मदत पुर्याउँछ।
त्यसो भने यहाँले जुन हामीले काठमाडौँमा देखिरहेको जस्तो बसन्तपुर दरबार स्क्वायरलाई हेर्यौं भने ठूलो घरहरूले त्यसलाई नै छायामा पार्ने जस्तो भएको छ, भक्तपुरमा यो हुन दिनु चाहिँ भएको छैन यहाँले?
अब हामी सचेत भएनौ, सरकार सचेत भएन र आवश्यक ऐन कानून बनेन र पुराना शहरमा बस्ने जनतालाई सहयोग भएन र आफ्नो घरहरू जीर्णोद्धार गर्न सहयोग भएन भने त्यो परिवर्तन आउने सम्भावना छ र त्यो आउनुभन्दा अगाडि नै सबै सचेत हुनुपर्छ भन्ने लाग्छ।
हजुर, अब लगभग हामी कार्यक्रमको अन्तिमतिर छौं। जस्तो यहाँहरूले अहिले जस्तो आफू स्थानीय निकायमा त्यहाँको प्रमुख भएर काम गर्दाखेरि र अहिले नगरपालिकाले यो चाहिँ गर्दै हुन्थ्यो, यो गर्नलाई चाहिँ नगरपालिकाले हामीले चाहिँ लग्यौं जनप्रतिनिधि अथवा पूर्व जनप्रतिनिधिको हिसाबले, त नगरपालिकाले पहल गरिदिएन भन्ने त्यस्तो केही छ भक्तपुर नगरपालिकासँग?
अब जनप्रतिनिधिहरूले आफैले निर्णय गर्ने, हस्ताक्षर गर्ने, अहिले त प्रस्ताव मात्र लाने भयो होइन, त्यसकारण फरक त भइहाल्छ। तैपनि हामी अब हामीले चिने जानेकै कर्मचारीहरू, हामी जनप्रतिनिधि हुँदाकै कर्मचारीहरू भए हुनाले हामीले सकेसम्म उत्साहित गरिरहेछौं कर्मचारीहरूलाई।
भनेपछि यहाँले लगेको प्रस्ताव चाहिँ यो हुँदैन भनेर फर्केको छैन?
सिधै फर्किँदैन, तर अलिकति तदारुकताका साथ हुन गाह्रो छ र यो फरक चाहिँ अलिकति छ।
सार्वजनिक खुला ठाउँकै बारेमा कहीँ संरक्षण गरौं, कसैलाई पुननिर्माण गरौं भन्ने कुरामा नगरपालिका कतिको एकदम जागरूक भएको पाउनुहुन्छ यहाँले?
नगरपालिका त शुरूदेखि नै जागरूक र सचेत यतातिर, र त्यति नगरेको भए अहिले हामीले जति पनि छलफल गर्यौं पाती पौवा मन्दिर पोखरीदेखि र दरबार स्क्वायरदेखि अरू तौमणी स्क्वायर यिनीहरू अहिले जे अवस्थामा छ त्यो नहुने थियो, त्यसकारण नगरपालिका सुरुदेखि नै यतातिर जागरूक र सचेत भएको हामी पाउँछौं।
पहल चाहिँ यहाँको हुन्छ कि नगरपालिका स्वयंको हुन्छ?
नगरपालिका भनेको जनप्रतिनिधि, जनता, कर्मचारी सबैको एउटा समग्र रूप हो र त्यसले चाहिँ काम गर्छ, एउटा पक्षले मात्र गरेर हुँदैन, तर जिम्मेवारी जनप्रतिनिधि हुँदा बढी जिम्मेवारी जनप्रतिनिधिको हुन्छ। नगरपालिकाका कर्मचारीहरूलाई जनप्रतिनिधिले नेतृत्व दिने हो र जनताले त्यसमा सहयोग गर्ने हो।
भनेपछि आम नागरिकहरू अनि जन सहभागिता यहाँहरूले गर्ने काममा, नगरपालिकाले गर्ने काममा पनि यहाँको काँधमा काँध रहँदै आएको छ?
त्यही हुनुपर्छ र त्यही कोशिश गरेका छौं। भक्तपुरको सन्दर्भमा धेरै अंशमा यसले नै काम,
भनेपछि भक्तपुर सुन्दर शहर हुनुको पछाडि यो पनि एउटा कारण हो कि होइन? जस्तो हामीले सामान्यतया देखेको त कसैमा मत नमिल्ने होइन, जस्तो पूर्व जनप्रतिनिधिहरू र कर्मचारीहरू बीचको मतभेद हुने, त्यस्तो कारणले गर्दाखेरि कतिपय कामहरू पनि बन्न नसकेको अवस्थामा पनि पाउँछौ। भक्तपुरमा चाहिँ त्यही कारणले संरक्षण हुने अथवा सुन्दर नगर बनाउनको लागि यो एउटा उदाहरण हुन सक्ला,
भक्तपुर उदाहरण हुन सक्छ यस विषयमा।
हामीले केही समय अगाडि यही कार्यक्रममा कुरा गर्दाखेरि जोखिमको समयमा होइन यो प्राकृतिक विपत्तिको बेलामा खाड़ी स्थानहरूलाई सार्वजनिक स्थानहरूलाई कसरी प्रयोग गर्न सकिन्छ यसको लागि कति ठाउँ चाहिँदो रहेछ भनेर अध्ययन भएको पायौं होइन यसमा भक्तपुर नगरपालिकाले के यस्ता जोखिमको समयमा कुन कुन खाड़ी ठाउँलाई कसरी कसरी प्रयोग गर्न सकिन्छ भनेर यसको कुनै तपाईँहरूले यो म्यापिङ गर्नुभएको छ अहिलेको समयमा
अब यो खाली ठाउँको रूपमा यही हो भक्तपुरको भित्री सहरमा त दत्तात्रेय स्क्वायरदेखि तमुट स्क्वायर र दरबार स्क्वायरै हो ठूल्ठूला स्क्वायरहरू र यो मैले अघि भने 1200 वर्ष पुरानो सहरमा पुरानो सहरभित्र जे जति स्क्वायरहरू खुल्ला क्षेत्र छ त्यही हुने अब नयाँ क्षेत्रमा नयाँ आवास क्षेत्रमा हामीले बिस्तारै यो खुल्ला क्षेत्र त्यस्तो जोखिमको बेलाको लागि उपयोग गर्न सकिने पनि हामी विकास गर्दैछौ र मैले अघि पनि भने जस्तो हाम्रो 5 वटा कलेज छ र 5 वटा कलेजको हाम्रो जग्गा झन्डै 150 रोपनी छ त्यो 150 रोपनीमा सबै त बिल्डिङ होइन नि त्यहाँ चौरहरू छ र ती जोखिमको बेला ती चौरहरू पनि हामी उपयोग गर्न सक्छौ
यो मैले यहाँसँग गर्न खोजेको कुरा नै यही हो जुन यो दत्तात्रेय स्क्वायर र अर्को एउटा बाहेक अरू त्यति धेरै ठूला ठाउँ छैन होइन यो भित्री बस्तीको जब हामीले कुरा गर्छौं
भित्री त सम्भव नै छैन हामीले सुरु गरेका छौँ
अर्को एउटा के पनि राम्रो छ त भन्दाखेरि भक्तपुरमा सानो सानो घरहरू छन् अनि सानो सानो चोकहरू छन् त्यो अहिले पनि छ जुन काठमाडौँ र ललितपुरमा चाहिँ नासिसकेका छन् होइन यो भक्तपुरका भित्री चोकहरूलाई त्यो घरहरूको उचाइ नबढ़ाउनका लागि त्यो चोकहरू त्यस्तै रहनका लागि अब नगरपालिकाले प्रयास थाल्न पर्ने एकदमै यसैमा भनेर केन्द्रित भएर काम गर्नुपर्ने आवश्यकता तपाईँ देख्नुहुन्छ कि हुन्न
अब यो पनि काम भइरहेछ तर यस विषयमा जनताको अब पहिले जस्तो होइन स्पेस कम छ ठाउँ कम छ अब माग बढ़ी छ जनसंख्या बढ़िरहेछ त्यसले गर्दाखेरि जनताको भावनाभन्दा विपरीत गएर जबरजस्ती गरेर पनि हुँदैन त्यसकारण हामीले जनताको भावना माग र अनि आफ्नो त्यो स्पेस दुवैलाई मिलाएर अगाडि बढ़नुपर्छ भनेर केही चरणमा छलफल भएछ र यो छलफल चालू हुन्छ यो पुराना घरहरू पनि संरक्षण हुने र जनताको माग पनि सम्बोधन हुने यो दुवै हिसाबले हाम्रो
चुनौती हो कि होइन भक्तपुर नगरपालिकाका लागि पुरानो घरहरू अब जस्तो यहाँले भन्नुभयो जस्तै माग बढ़िरहेको छ ठाउँ धेरै चाहिरहेको छ जनसंख्या बढ़ेको छ घरहरूको उचाइ पनि बढ़न दिनुभएको छैन चारैतिर मन्दिर छ चोकहरू पनि सानो छ घर अघिल्लो हुनै दिनु भएन होइन जोखिमको कारणले पनि यसरी यो अहिलेको आवश्यकता र पहिलेका संरचना होइन त्यो दुइटैलाई एकै ठाउँमा यो जुन हामी भन्छौँ यसलाई निर्माण गरेर राखिरहनुको लागि यो चुनौती होइन त भक्तपुर नगरपालिकाका लागि
यसै कारण हामीले यो आवास क्षेत्रको विकास गरेको
यो त बाहिरको कुरा भयो नि
होइन त्यही ठाउँको मान्छेलाई हामीले अब नजिकै हाम्रो आवास क्षेत्र छ यो पुरानोलाई एज इट इज राख्ने र तपाईँहरूको परिवारलाई नपुगेमा त्यहाँ चाहिँ उपलब्ध छ जग्गा त्यो नगरपालिकाकै नेतृत्वमा आवास विकास भएको हो र नगरपालिकाले त्यो लगानी गरे बापत केही जग्गा पनि प्राप्त भएको छ र त्यो जग्गा चाहिँ हामी उपलब्ध गराउन सक्छौं र यो संरचनालाई बिगार्नुहुन्न भनेर यस्तो डुङ्गो चाहिँ छलफल भइरहेछ
यसमा यो काम चाहिँ धेरै
गरिरहेको
छ सुन्दर प्रयास भयो होइन र
एकदम
धेरै सुन्दर प्रयास हामीलाई आज यति धेरै जानकारी यहाँले उपलब्ध गराइदिनु भयो हामीले भक्तपुर नगरपालिकाको बारेमा धेरै कुरा जानकारी पायौं हामी पहिला भक्तपुरको कुरा गर्दा सिद्ध पोखरी अनि सुन्छौ रानी पोखरीको बारेमा त्यति धेरै रानी पोखरीको बारेमा हामीले जानकारी पनि पाएका थिएनौं तर मलाई यहाँनिर एउटा सम्झाइदिनु भयो दुर्गाजी भक्तपुरको दुधपाती स्थित सिद्ध पोखरीबाट पश्चिमतर्फ सैनिक इलाकाभित्र रहेको जुन हामीले रानी पोखरी को कुरा गर्यौं नि त्यो एकदमै सुन्दर भनेर मानिन्छ काठमाडौँका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गरी जित्नु नसकेपछि त्यो पोखरीमा रहेको सुन नाग लगायत पोखरी वरपरका अनुपम कलाकृतिहरू उठाएर लगेर काठमाडौँको यो काठमाडौँको हनुमान ढोका दरबार र काठमाडौँकै रानी पोखरीमा सजाएको भन्ने पनि इतिहासमा उल्लेख छ यति धेरै समृद्ध भक्तपुर हो र यही भक्तपुरको बारेमा हामीले यति धेरै जानकारी आज तपाईँबाट पायौं हामी धेरै आभारी छौं यहाँप्रति
धन्यवाद भक्तपुर त काठमाडौँ परिवारको पुरानो राजधानी हो त्यसकारण पनि यो समृद्ध नै थियो र अब राजधानी शिफ्ट भएपछि यो विभाजित भयो समृद्धि पनि त्यसकारण यहाँहरूले अब भक्तपुरबारे यति चासो राखेर जनतालाई जानकारी दिने काम गरिदिनु भयो यसको लागि म भक्तपुरका जनताको तर्फबाट सगरमाथा रेडियो र यहाँहरू संचालकहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हामी अझै पनि सायद अझै हामीले यो डेढ़ घण्टाको बसाईमा भक्तपुर यहाँले भन्नुभयो नि त्यति धेरै सम्पन्न पुरातत्व शहर र सांस्कृतिक शहरको बारेमा यति कुराकानीले त के हुन्थ्यो। पक्कै पनि अझ धेरै कुरा हामीसँग हुन्छन्, तपाईँहरूसँग अझ धेरै होलान् र कुनै पनि जस्तो हामीले भक्तपुर दरबार क्षेत्रकै बारेमा छुट्टै एउटा कार्यक्रम गर्न सकौंला अथवा सिद्धपोखरीकै बारेमा एउटा छुट्टै कार्यक्रम गर्न सकौंला र अझै पनि हाम्रो कुराकानी चाहिँ भक्तपुरका खुला ठाउँहरूमा पोखरीको छुट्टै ढुङ्गे धारा यसरी हामी छुट्याएर जान्छ। आज चाहिँ हामीले सम्पूर्णमा भक्तपुरमा के कस्तो छ, त्यहाँका पोखरीको अवस्था कस्तो छ, पार्टीहरूको अवस्था कस्तो छ, खुला ठाउँहरूको अवस्था कस्तो छ भनेर हामीले यहाँसँग धेरै महत्वपूर्ण जानकारी लियौं र जुन खालको यहाँले जानकारी दिनुभयो त्यसका लागि हामी धेरै आभारी छौं। र आज हामीले कुराकानी गरेका हौं भक्तपुरको सार्वजनिक खुला ठाउँको संरक्षण महत्वको बारेमा र हामीले कुराकानी गर्नका लागि हामीसँग यहाँ हुनुहुन्थ्यो प्रेम सुवाल, उहाँ चाहिँ पूर्व प्रमुख भक्तपुर नगरपालिकाका पूर्व प्रमुख हुनुहुन्थ्यो। कार्यक्रममा सहभागी भइदिएकोमा उहाँलाई धेरै धेरै धन्यवाद दिन्छौ र कार्यक्रम खुल्ला मञ्च हामी लगातार तपाईँसँग निरन्तर नै छौं विभिन्न विषयवस्तुका साथमा। अहिलेलाई भने छोटो विश्राम, त्यसपछि फेरि पनि उपस्थित हुनेछौ। हामीसँगै रहनुहोला।